फिराई है देखो लबों पर जिक्रे खुदा जिक्रे आखा खुले आँख सल्ली अला कहते कहते।
الحمد لله رب العالمين الصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। प्यारे आका मदीने वाले मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वआलिहि वसल्लम ने इरशाद फरमाया कि जो शख्स मुझ पर 100 मरतबा दुरूद पाक पढ़ेगा अल्लाह ताला उसकी 100 हाजात को पूरा फरमा देगा। सल्लू अल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम सलातम व सलाम अलैका या सय्यदिया रसूलल्लाह। अल्हम्दुलिल्लाह अला इहसानिही व मन्निही व करमिही व फजलिही। अल्लाह ताला के एहसान, उसके करम, उसके फजल पर हम उसका शुक्र अदा करते हैं। रब तबारक व ताला ने करम फरमाया, फजल फरमाया, एहसान फरमाया, मेहरबानी फरमाई। और अल्हम्दुलिल्लाह रब्बिल आलमीन खुले आंख सल्ले अला कहते कहते नवंबर 2015 से यूँ कहिए कि मदनी मरकज ने इसको मेरे सुपुर्द फरमाया और मजलिस मदनी चैनल ने अल्हम्दुलिल्लाह रब्बिल आलमीन ये शफकत फरमाते हुए एक टास्क जो है वो मुझे दिया। और वलिल्लाहिल हम्द अल्लाह तबारक व तआला के करम से ही और उसके महज फजल व इनायत से ही ये सिलसिला अल्लाह की रहमत से जारी है और आज अल्हम्दुलिल्लाह 2000 प्रोग्राम जो है ये मुकम्मल हुए। और भी अल्हम्दुलिल्लाह मुबल्लिगीन इस्लामी भाइयों ने प्रोग्राम जो है वो किया है, अल्लाह तबारक व ताला उनकी खिदमात भी कबूल फरमाए। और अल्हम्दुलिल्लाह रब्बिल आलमीन आज हमने 2000वें इस एपिसोड के मौके पर बहुत ही प्यारे मुबल्लिग दावत इस्लामी हजरत मौलाना अलहाज मोहम्मद अशफाक साहब अत्तारी मदनी जीदा मजदूल करीम को अल्हम्दुलिल्लाह दावत पेश की और आपने अल्हम्दुलिल्लाह करम फरमाया है, आज हमारे साथ प्रोग्राम में शामिल हैं। अशफाक भाई से इंशाल्लाह उल करीम कुछ गुफ्तगू भी करेंगे, बातें भी करेंगे। अभी हम इंशाल्लाह तिलावत कलाम पाक सुनेंगे, फिर इंशाल्लाह गुफ्तगू के सिलसिले को आगे बढ़ाएंगे। आगे तिलावत सुनते हैं।
أعوذ بالله من الشيطان الرجيم
मैं अल्लाह ताला की पनाह में आता हूँ शैतान मर्दूद से।
بسم الله الرحمن الرحيم
अल्लाह के नाम से शुरू जो निहायत मेहरबान रहम वाला।
وقال رجل مؤمن من آل فرعون يكتم إيمانه أتقتلون رجلا أن يقول ربي الله وقد جاءكم بالبينات من ربكم।
और बोला फिरौन वालों में से एक मर्द मुसलमान के अपने ईमान को छुपाता था, क्या एक मर्द को इस पर मारे डालते हो कि वो कहता है मेरा रब अल्लाह है और बेशक वो रोशन निशानियां तुम्हारे पास तुम्हारे रब की तरफ से लाए। और अगर बिलफर्ज वो गलत कहते हैं तो उनकी गलत गोई का वबाल उन पर, और अगर वो सच्चे हैं तो तुम्हें पहुंच जाएगा कुछ वो जिसका तुम्हें वादा देते हैं।
इन्नल्लाह ला यहदी मन हुवा मुसरिफुन कज़्ज़ाब
बेशक अल्लाह राह नहीं देता उसे जो हद से बढ़ने वाला बड़ा झूठा हो।
يَا قَوْمِ لَكُمُ الْمُلْكُ الْيَوْمَ ظَاهِرِينَ فِي الْأَرْضِ فَمَنْ يَنْصُرُنَا مِنْ بَأْسِ اللَّهِ إِنْ جَاءَنَا।
اے میری قوم آج بادشاہی تمہاری ہے, اس زمین میں غلبہ رکھتے ہو تو اللہ کے عذاب سے ہمیں کون بچائے گا اگر ہم پر آئے۔
قَالَ فِرْعَوْنُ مَا أُرِيكُمْ إِلَّا مَا أَرَى وَمَا أَهْدِيكُمْ إِلَّا سَبِيلَ الرَّشَادِ
فرعون بولا میں تو تمہیں وہی سجھاتا ہوں جو میری سوجھ ہے اور میں تمہیں وہی بتاتا ہوں جو بھلائی کی راہ ہے۔
وقال الذي آمن يا قوم إني أخاف عليكم مثل يوم الأحزاب.
اور وہ ایمان والا بولا، اے میری قوم، مجھے تم پر اگلے گروہوں کے دن کا سا خوف ہے.
مثل دأب قوم نوح وعاد وثمود والذین من بعدهم.
جیسا دستور گزرا نوح کی قوم اور عاد اور ثمود اور ان کے بعد اوروں کا.
وما اللہ یرید ظلما للعباد.
اور اللہ بندوں پر ظلم نہیں چاہتا.
وَيَا قَوْمِ إِنِّي أَخَافُ عَلَيْكُمْ يَوْمَ التَّنَادِ.
اور اے میری قوم، میں تم پر اس دن سے ڈرتا ہوں جس دن پکار مچے گی.
يَوْمَ تُوَلُّونَ مُدْبِرِينَ مَا لَكُمْ مِنَ اللَّهِ مِنْ عَاصِمٍ.
جس دن پیٹھ دے کر بھاگو گے اللہ سے، تمہیں کوئی بچانے والا نہیں.
وَمَن يُضْلِلِ اللَّهُ فَمَا لَهُ مِنْ هَادٍ.
اور جسے اللہ گمراہ کرے اس کا کوئی راہ دکھانے والا نہیں.
وَلَقَدْ جَاءَكُمْ يُوسُفُ مِنْ قَبْلُ بِالْبَيِّنَاتِ فَمَا زِلْتُمْ فِي شَكٍّ
بھی. اور بے شک اس سے پہلے تمہارے پاس یوسف روشن نشانیاں لے کر آئے تو تم ان کے لائے ہوئے سے شک ہی میں رہے.
حتی اذا ہلک قلتم لن یبعث اللہ من بعده رسولا.
یہاں تک کہ جب انہوں نے انتقال فرمایا تم بولے ہرگز اب اللہ کوئی رسول نہ بھیجے گا.
كذلك يضل الله من هو مسرف مرتاب.
اللہ یوں ہی گمراہ کرتا ہے اسے جو حد سے بڑھنے والا شک لانے والا ہے.
صدق اللہ العظیم.
اللہ تبارک و تعالیٰ قرآن پاک کی برکتیں ہم سب کو نصیب فرمائے، آمین. حضرت نافع رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ہم حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ کے ساتھ تھے اور کہیں سفر کر رہے تھے. رستے میں ایک جگہ پر قیام ہوا ٹھہرے، دسترخوان بچھایا گیا. وہاں ایک چرواہا تھا جو اپنی بکریاں چلا رہا تھا. حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ نے اسے کہا کہ آئیے اور آپ بھی دسترخوان سے کچھ دیجئے. تو اس چرواہے نے کہا کہ میرا روزہ ہے. اللہ اکبر. حضرت عبداللہ بن عمر رضی اللہ تعالی عنہ نے فرمایا کہ آپ اس سخت گرمی کے دن میں نفل روزہ رکھے ہوئے ہیں جبکہ آپ ان پہاڑوں میں بکریاں بھی چرا رہے ہیں. اس نے کہا کہ اللہ پاک کی قسم، میں یہ اس لیے کر رہا ہوں کہ زندگی کے گزرے ہوئے دنوں کی تلافی یعنی بدلہ ادا کر لوں. حضرت عبداللہ بن عمر رضی اللہ تعالی عنہ نے اس کی پرہیزگاری اور تقوی کا امتحان لیتے ہوئے اسے ارشاد فرمایا کہ کیا تم اپنی بکریوں میں سے کوئی بکری ہمیں بیچو گے؟ ہم اس کی قیمت بھی دیں گے اور کچھ گوشت بھی دیں گے تاکہ تم اس سے روزہ افطار کر سکو. تو اس نے جواب دیا، حضور، یہ بکریاں میری نہیں ہیں، میرے مالک کی ہیں، لہذا میں یہ آپ کو نہیں بیچ سکتا. جناب عبداللہ بن عمر رضی اللہ تعالی عنہ نے آزمانے کے لیے اسے فرمایا کہ مالک سے کہہ دینا کہ بھیڑیا ایک بکری کھا گیا ہے. تو اس غلام نے کہا کہ اللہ پاک تو دیکھ رہا ہے اور وہ میری گرفت فرمائے گا اور ناراض ہو جائے گا. جب حضرت عبداللہ بن عمر رضی اللہ تعالی عنہ نے اس کی یہ باتیں سنی، آپ کو وہ غلام بہت اچھا لگا. نیکی، پرہیزگاری اور سچائی کی یہ خوبصورتی ہے کہ جب نیکی، پرہیزگاری اور سچائی کا وصف، یہ خوبی جب کسی کے سامنے آتی ہے تو بندے کے دل میں محبت اللہ کی رحمت سے یہ آ ہی جاتی ہے. حضرت عبداللہ بن عمر رضی اللہ تعالی عنہ، آپ جب وہاں سے واپس مدینہ منورہ کے لیے روانہ ہوئے تو آپ نے اس غلام کے مالک سے ملاقات کی، غلام کو بھی خریدا، بکریوں کو بھی خریدا اور پھر انہیں اپنے ساتھ جو ہے وہ مدینے لے آئے اور پھر اس چرواہے کو آزاد کر دیا اور وہ سارے کی ساری بکریاں اسے عطا فرما دی۔ یہ ہے سچائی کی طاقت اور سچائی کی برکت، سانچ کو آنچ نہیں۔ آج ہم انشاءاللہ اس سچائی کے عنوان پر بھی بات کریں گے۔ اشفاق بھائی سے کلام سنتے ہیں۔
صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔ مدینے میں ہے وہ سامان بارگاہ رفیع، مدینے میں ہے وہ سامان بارگاہ رفیع، جو آج ہے قربان بارگاہ رفیع، جو آج ہے قربان بارگاہ رفیع، مدینے میں
برکتیں لیں گے آپ۔ کہہ رہے ہیں صرف ان پہ گدا نہیں بیٹھتے ہم جیسے، صرف غلام ہی نہیں بیٹھتے، بڑے بڑے آقا بھی بیٹھتے ہیں۔ اور کیسے کیسے آقا، کس آقا کی بات ہو رہی ہے سنیے گا۔
نہیں گدا ہی سرے خانے بارگاہ رفیع، خلیل بھی تو مہمان بارگاہ رفیع، خلیل بھی تو ہے مہمان بارگاہ رفیع، مدینے میں پہنچ نہ سکے۔
رشتہ فارسی میں کہتے ہیں دھاگے کو، دھاگے کو رشتہ کہتے ہیں، بعد میں اردو میں دوسرے معنی میں آ گیا۔ تو سوال پیدا ہوتا ہے مہروز بھائی کہ بھائی جس کی جتنی عمر نیکیاں بھی اتنی، اتنا ہی بڑا مرتبہ۔ حضور علیہ الصلوۃ والسلام کی مبارک ظاہری عمر 63 سال، حضرت خضر علیہ السلام ہزاروں سال سے حیات دنیاوی کے ساتھ ہیں، تو پھر مرتبہ کس کا بڑا؟ تو جواب دیتے ہوئے آپ فرما رہے ہیں کہ عمر اپنی جگہ پر، لیکن میرے آقا کی شان سب سے بڑی ہے۔ جس کو جو ملا، حضرت خضر کو بھی جو ملا انہی کے صدقے ملا۔ کمند، یہ ویسے وہ دھاکے کے ساتھ ایک لوہے کا ٹکڑا ہوتا تھا جو لگا کر کسی اونچی جگہ پہ اوپر چڑھا جاتا تھا، اس پہ کلائمبنگ کی جاتی تھی، تو اسے کمند کہتے ہیں۔ تو فرماتے ہیں
کمند رشتہ عمر خضر پہنچ نہ سکے،
پر بلند اتنا ہے دیوان بارگاہ رفیع بلند اتنا ہے ایوان بارگاہ رفیع مدینے میں سبھی ہیں بندے احسان بارگاہ رفیع سبھی ہیں بندے احسان بارگاہ رفیع مدینے میں
حاصل کلام شعر میں سمجھتا ہوں یہ شعر کمال کا ہے فرماتے ہیں
صلائے عام ہے مہمان نواز ہے سرکار
صلائے عام یعنی عام دعوت ہے جتنا بڑا بار در ہوگا جتنی بڑی بارگاہ ہوگی اتنے بڑے لوگ ہی جا سکیں گے
ایسا ہی
ہم جیسا کہاں جائیں لیکن حضور کی بارگاہ میں ہر بندہ پہنچ سکتا ہے
واہ واہ واہ
کرم ہوتا ہے پہنچ جاتا ہے غریب سے غریب بھی بیٹھا ہے
ایسا ہی
تو کیا کہتے ہیں
صلائے عام ہے مہمان نواز ہیں سرکار ارے کبھی اٹھا ہی نہیں خوان بارگاہ اٹھا ہی نہیں خان بارگاہ رفیع مدینے میں ہے وہ نواز جاتے ہیں ہم سے نمک حرام غلام ہماری جان ہو قربان بارگاہ رفیع ہماری جان ہو قربان بارگاہ رفیع مدینے میں
حسن جلال شاہی سے کیوں جھجکتا ہے
جتنا بڑا بادشاہ اتنی بڑی جلالت اور اتنی بڑی جھجک بات کرنے میں بندہ گھبرائے لیکن یہ وہ بارگاہ ہے کہ ہر بندہ مانگ رہا ہے اور ہر بندے کو مل رہا ہے پیارے آقا کی کرم نوازیاں ایسی ہیں تو فرماتے ہیں کہ
حسن جلال شاہی سے کیوں جھجکتا ہے سن سن گدا نواز ہے سلطان بارگاہ رفیع گدا نواز سلطان بارگاہ رفیع مدینے میں جو آج ہیں قربان بارگاہ رفیع.
یا مرحبا ما شاء اللہ. اللہ تعالیٰ نبی اکرم نور مجسم صلی اللہ علیہ وسلم کی شفاعت نصیب فرمائے اور پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی برکتیں اللہ تعالیٰ ہمیں ہماری زندگی میں بھی قبر میں بھی اور کل حشر میں بھی نصیب فرمائے. آمین. اشفاق بھائی اگر ہم تھوڑا عنوان پر جو ہے وہ اپنے پروگرام کے ٹاپک اور موضوع پر آئیں. سچائی کی طاقت ہمارے جو ہے وہ پروگرام کا عنوان اور موضوع ہے. لوگ تو اشفاق بھائی جھوٹ کو ہی پرموٹ کرتے دکھائی دیتے ہیں. جیسے آپ نے بھی سنا ہوگا حضرت آپ سچائی کی باتیں تو بڑی کرتے ہیں لیکن چلتا جھوٹ ہی ہے. دیکھیں بات تو صحیح ہے سچ بولنا چاہیے لیکن جھوٹ کے بغیر گزارا نہیں ہے چارہ نہیں ہے جیسے خالد بھائی نے کہا ٹھیک ہے. اسی طرح آپ یہ بھی سنتے ہیں بھائی سچائی تو معاشرے اگر ہم ایک ہی میں سچ بولنے مارکیٹ میں بیٹھ جاؤں گا باقی تو جو ہے دس بندے وہ جھوٹ ہی بول رہے ہیں تو ایک بندے کے سچ بولنے سے کیا ہو جانا ہے. ٹھیک کیا فرماتے ہیں آپ اس میں؟
سب سے پہلی بات تو ایسا نہیں ہے کہ ہر بندہ ہی جھوٹ کو پروموٹ کر رہا ہے. جھوٹ بھی پھیلانے والے ہیں لیکن سچ بولنے والے بھی ہیں.
صحیح.
اور دنیا کا ایک بڑا طبقہ ہے جو سچ ہی بولتا ہے سچ بولنے کو پریفر کرتا ہے. ہمارے معاشرے میں تھوڑی خرابی ہمیں زیادہ نظر آتی ہے لیکن نارملی دیکھا جائے تو چاہے وہ اسلام والے ہوں یا نہ بھی ہوں لیکن سچائی وہ فائدہ وہ اخلاق کی بات ہے اور وہ ایک خوبصورتی ہے کہ ہر بندہ ایون غیر مسلم بھی کیوں نہ ہو وہ مانتا ہے کہ سچ بولنا یہ ایک اچھا کام ہے. اللہ پاک نے سورہ شمس میں فرمایا نا فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا. اس فطرت میں اللہ پاک نے اچھائی بھی رکھ دی ہے برائی بھی رکھ دی ہے اور انسان کو ہر طرح کی گائیڈنس فطری طور پر بھی کئی چیزیں فطری طور پر بتا دی گئی ہیں تو انہی میں سے سچ بھی ہے. ایک انسان کو کسی بھی طرح کی تعلیمات نہ بھی دی جائیں لیکن وہ سچ کو ہی اچھا سمجھے گا اور جھوٹ کو غلط سمجھے گا دھوکہ دہی سمجھے گا اور کہے گا کہ یار جھوٹ نہیں بولنا چاہیے. اور جب ہم مسلمان ہوں تو پھر تو ہمارے لیے تعلیمات قرآنیاں تعلیمات اسلام یہ بہت ہی اہم ہو جاتی ہیں. میرے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی شان بیان کرتے ہوئے اللہ پاک سورہ زمر میں فرماتا ہے والذی جاء بالصدق وصدق به. میرے آقا صلی اللہ علیہ وآلہ وسلم کی ایک تعریف کرتے ہوئے آپ کی شان کو بیان کرتے ہوئے فرمایا کہ وہ سچ کو لے کر آیا اور جس نے اس کی تصدیق کی اسے صدیق اکبر بنا دیا. آپ صلی اللہ علیہ وآلہ وسلم کا ایک نام ہے مصدق. تو نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے ہمیشہ سچ بولا اور اللہ پاک نے بھی ہمیں یہی تلقین فرمائی کہ یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین. اے ایمان والو اللہ سے ڈرتے رہو اور سچوں کے ساتھ ہو جا. تو سچ بولنا یہی نفع مند ہے. کسی نے بڑی پیاری بات کہی کہ میں سچ بولوں گا تو اسی وقت ڈروں گا جب میں سچ بول رہا ہوں لیکن جھوٹ بولوں گا تو ہمیشہ ڈرتا رہوں گا.
اللہ
کہ کہیں وہ کھل نہ جائے
کھل نہ جائے
کہیں وہ فاش نہ ہو جائے جو میرا جھوٹ تھا. تو سچ بول کر ایک بار ڈرنا ہے جھوٹ بول کے ڈرتے ہی رہنا ہے. گھبراہٹ ہی ہے تشویش ہے کہیں میری بات جو ہے وہ خراب نہ ہو جائے. اور جب ایک بار کسی کا جھوٹ کھل جاتا ہے تو اگرچہ اس کو تھوڑا ایج دینا چاہیے ایک آدھ بار ہو تو معافی کا دروازہ تو کھلا ہے لیکن نارملی دیکھا جاتا ہے کہ وہ بندہ دل سے اتر جاتا ہے اس کا اعتماد جو ہے اس کو ٹھیس پہنچتی ہے. اور اسی لیے جھوٹ انسان کی شخصیت کو انتہائی داغدار کر دیتا ہے. جھوٹ بولنا یہ مومن کی تو شان نہیں ہے. حدیث پاک میں واضح طور پر فرمایا نا مومن جھوٹا نہیں ہو سکتا مومن جھوٹا نہیں ہو سکتا. اور حضرت عبداللہ ابن عباس رضی اللہ عنہما فرماتے ہیں کہ چار چیزیں جس میں ہوں گی نا اسے ہمیشہ فائدہ دیں گے. اس میں سب سے پہلی بات سچائی سچائی حیا شکر اور حسن اخلاق. یہ چار چیزیں جس میں ہوں گی فرماتے ہیں مہروز بھائی کہ اسے ہمیشہ فائدہ دیں گے. اب غور کیا جائے کہ یہ چاروں چیزیں کہاں ہیں ہم میں اسپیشلی سچائی. ہمارے معاشرے کو سچائی کی بڑی ضرورت ہے. ہم اپنی بیویوں سے جھوٹ بولتے ہیں بچوں سے جھوٹ بولتے ہیں باس سے جھوٹ بولتے ہیں گاہک سے جھوٹ بولتے ہیں اپنے دوستوں سے جھوٹ بولتے ہیں. جھوٹ تو ایسے ہی جیسے ہمارے لیے روٹین بن گئی ہے. جیسے یوں مبالغہ کروں تو سانس لینے کی مترادف کی جیسے ہم سانس لیتے ہیں ایسے ہی لوگ بعض جھوٹ اتنا کثرت سے بولتے ہیں جیسے کوئی سانس میں شامل ہو گیا ہو.
اللہ کی پناہ
استغفر اللہ.
یہ اشفاق بھائی بندہ یہ تو چاہتا ہے کہ میرے ساتھ سچ بولا جائے لیکن میں سچ بولوں پرابلم یہ ہے.
پرابلم یہیں سے شروع
ہوتا ہے. جب میں یہ تو چاہ رہا ہوں کہ آپ سچ بولیں، خالد بھائی سچ بولیں، مہروز بھائی سچ بولیں، ایاز بھائی سچ بولیں، کیمرہ مین بھی سارے کیا ہیں، یہ سچ ہی بولیں، لیکن میں کیا بولوں گا اس پر آپ کچھ بھی نہ بولیں، یعنی یہ صورت بنی ہوئی ہے وہ یہ بنی ہوئی ہے۔ تو اللہ عافیت والا معاملہ فرمائے، مومن کو سچا ہی ہونا چاہیے اور سچ ہی بولنا چاہیے، اور تجارت کے اعتبار سے بھی آپ دیکھیں کہ سچے تاجر کی خصوصیات بیان ہوئی ہیں
جی،
ورنہ حدیث پاک میں ہے، یعنی یہ تاجر ہی کیا ہے، یہ فاجر بھی ہے
اللہ،
لیکن سچا تاجر جو ہے یہ فرمایا گیا کہ یہ انبیاء، صدیقین اور شہداء کے ساتھ جو ہے وہ اٹھایا جائے گا، کون سا؟ سچا تاجر۔ تو تاجر بھی ہو تو سچ بولنے والا ہو، طالب علم بھی ہو تو کیا ہو، سچ بولنے والا ہو۔ میری ماں نے بچپن میں اشفاق بھی مجھے ایک بات سمجھائی تھی، میری ماں نے مجھے کہا کہ ایک جھوٹ کو چھپانے کے لیے 100 جھوٹ بولنے پڑتے ہیں اور وہ جھوٹ پھر بھی نہیں چھپتا، اور ایسا ہی ہے
صحیح،
ایک جھوٹ چھپانے کے لیے آپ کو 100 جھوٹ جو ہے وہ بولنے پڑیں گے، وہ پھر بھی نہیں جو ہے وہ چھپ پائے گا، اور بندہ سچ بول رہا ہے، سچ بولنے میں پرابلم وہاں پر آتا ہے جہاں بندے نے کوئی قصور کیا ہوا ہے یا کوئی جرم کیا ہوا ہے، اب وہ اس کی ایک دفعہ کی سزا سے کیا کر رہا ہے، بچنے کی کوشش کر رہا ہے یا اس کو چھپانے کی جو ہے وہ کوشش کر رہا ہے، تو جبکہ وہ ایک دفعہ کی بات اگر وہ ہو جائے زندگی میں اور ایک دفعہ اس نے بتا دیا، جیسے گھر پہ کوئی چیز اس نے اٹھا لی، بچے ہیں بیعت کا جب پیسے اٹھا لیتے ہیں، آپ نے بھی اس بات سنی ہوگی میرے روز بھی،
جی جی،
بچے گھروں میں کیا کر لیتے ہیں، پیسے اٹھا لیتے ہیں، چوری کر لیتے ہیں، تو جی بعض اوقات اس طرح کے معاملات بھی ہوتے ہیں، ٹھیک ہے، یا برتن ٹوٹ گیا بچے سے، اب بچہ کیا ہے وہ گھبرا رہا ہے، تو اگر تو ماں باپ اس کو پہچان لیتے ہیں اور پتہ چل جاتا ہے والدین کو، اندازہ ہو جاتا ہے کہ اس نے یہ کام خراب کر دیا ہے، اور وہ بچہ اگر سچ بول رہا ہے تو اس کو سمجھا کر، اس کو اس کی غلطی ریئلائز کروا کر، آپ ایک دفعہ اس کو چانس بھی دے دیں، غلطی ریئلائز ضرور کروائیں، یہاں اس بات کو بھی فراموش نہیں کرنا چاہیے۔ بعض اوقات کیا ہوتا ہے کہ بچہ سچ بول دیتا ہے اور ہم کیا کر دیتے ہیں، بات کو بالکل ہی ختم کر دیتے ہیں، جبکہ وہ بات قابل اصلاح ہوتی ہے۔ بچے کو ریئلائز کم از کم ضرور کروایا جائے کہ یہ جو کام بیٹا آپ نے کیا ہے یہ کام صحیح نہیں ہے، کیا فرمایا،
لیکن پھر بھی یعنی اس کے ساتھ ساتھ اس کو ایسا نہ کیا جائے کہ اگلی بار وہ سچ نہ بولے،
ایسا ہی
اس میں ایک لطیفہ ہوا ہمارے گھر میں، مہروز بھائی وہ نیا فیس واش یا ہینڈ واش گھر میں آیا ہوگا، اب وہ بچوں کی عادت ہوتی ہے وہ کھول کے بھی دیکھتے ہیں اندر ہے کیا، اور بلبلے بھی بناتے ہیں کبھی، تو ہوا یہ کہ نیا فیس واش اگلے دن دیکھا تو آدھے سے بھی کم رہ گیا تھا اور وہ واش روم میں گرا ہوا تھا، اب پریشان کے کس سے گرا ہے، اب تین بچے ہیں جو کر سکتے ہیں، ٹھیک ہے، بڑا چھوٹا یا اس سے چھوٹی، اب کوئی بھی نہ مانے کہ یہ کس نے کیا ہے، اما نے بھی زور لگا لیا، میں نے بھی عرض کی بتا دو یار، کچھ نہیں کہیں گے بتا تو دو آخر ہوا کس سے، کیونکہ پھر ایک اور بھی ہو سکتا ہے نا جو گھر میں کام والیاں ہوتی ہیں، بہرحال ہم نے کہا کہ ان پہ تو ہم الزام نہیں لگاتے کبھی بھی، ہم اپنے آپس میں کر لیں، جانے والی چیز تو چلی گئی، تو پھر امی نے ان کی کہا چلو بتا دو جو بتائے گا میں اسے 100 روپے دوں گی، اب کیا ہوا تینوں کہہ رہے میں نے گرایا، میں نے گرا تو ایک ہی سکتا ہے، پتا چلا وہ صرف اسی کے لیے 100 روپے کے لیے جو میں نے گرایا، تو کسی کو نہیں ملے، کہا نہیں نہیں بھائی یہ آفر واپس،
کلیکٹیو ایفرٹ بھی تو ہو سکتی ہے نا،
کلیکٹیو لگ نہیں رہی تھی، لیکن کلیکٹیو ہوتی تو کوئی نہ کوئی تو بتا دیتا، اتنے یہ سگے نہیں ہوتے ایک دوسرے کے، ہمارے سامنے ہمارے ہو جاتے، تو بہرحال جس سے بھی غلطی ہوئی لیکن وہ پہلے نہیں بتا رہے تھے، شاید مجھے یوں لگا تینوں میں سے کسی نے نہیں کیا، کسی اور کی غلطی ہو سکتی ہے اور ہم نے درگزر کیا، لیکن وہ یوں ایک لطیفہ ہوا کہ یار اب انسینٹیو رکھنے سے پہلے سوچنا چاہیے، پتا چلے 100 کے 300 دینے پڑے،
چلے اللہ حافظ والا معاملہ فرمائے۔
بہرحال بچوں کو جو ہے وہ سچ بولنے پہ انعام بھی دینا چاہیے اور ایسا بیہیو کرنا چاہیے کہ ان کو آئندہ سچ بولنے میں ڈر نہ لگے، انہیں سمجھایا جائے آئندہ یوں نہیں یوں کریں، اس کو یوں نہیں یوں کریں، اس ان کو کوئی رستہ بتائیں کہ آپ سے یہ غلطی ہوئی اس کا طریقہ یہ ہے، اور ان کو اس طرح سمجھائے کہ وہ خوش ہو کہ یار میرے کو کچھ سیکھنے کو ملا، میں نے ایکسیپٹ کیا تو مجھے ڈانٹ نہیں پڑی، مار نہیں پڑی، رسوائی نہیں ملی، تو اس سے فائدہ ہوگا انشاءاللہ۔
مرحبا، بڑی پیاری بات کہی، اللہ پاک ہمیں اپنی اولاد کو بھی جو ہے وہ سچ کی تعلیم دینے والا اور اپنے عمل کے ذریعے سے بھی ان کو سکھانے والا بنائے۔ ریئلائزیشن کروا دینا یہ ون ٹائم انویسٹمنٹ ہے، آپ نے ایک دفعہ بچے کو بتا دیا ہے، سمجھا دیا ہے، تو آپ نے ایک مرتبہ کیا کر دیا ہے، یہ ون ٹائم انویسٹمنٹ ہے، اور اللہ نے چاہا تو انشاءاللہ دوبارہ آپ کو یہ کرنے کی ضرورت یہ نہیں پڑے گی. اور اگر بچے نے غلطی اس سے ہوگی, برتن کوئی ٹوٹ گیا ہے اور اس نے سچ جو ہے وہ بول دیا ہے اور آپ نے پکڑ کے بچے کو جو ہے وہ کوٹ دیا ہے, اور بعد کا جس طرح ڈسٹنگ کر رہے ہوتے ہیں نا, تو اسی طرح ہر شے جو ہے بچے کی وہ اس کو سیدھا پدرا اس کو کر دیا ہے, تو پھر یاد رکھیں کہ یہ بچہ پھر سچ تو نہیں بولے گا دوبارہ, کہ اس کو پتا ہے سچ بول کے کیا کرنی, مار ہی کھانی ہے. یہ اس پر بھی ذرا تھوڑی توجہ کرے, اور بہرحال سچ ہی بولے. اولاد ماں باپ کے ساتھ جھوٹ بولتی ہے اور بعض اوقات سمجھتی ہے کہ ماں باپ کو پتا نہیں ہے کہ ہم ان کو چکر دے رہے ہیں, لیکن یاد رکھیں مدنی چینل کے ناظرین, ماں باپ کو بعض اوقات پتا چل جاتا ہے کہ ہمارا بچہ ہمارے ساتھ جھوٹ بول رہا ہے. اس کا تجربہ مجھے کیسے ہوا اشفاق بھائی؟ ابھی ہم بھی ایک جو ہے اس سٹیج کے اوپر ہیں, بچپن جوانی نوجوانی جوانی مطلب گزارنے کے بعد اب آگے زندگی اللہ کی رحمت سے کیا آگے بڑھتی جا رہی ہے.
صحیح.
مہروز بھائی یوں ہی ایاز بھائی اس طرح کسی کے ساتھ گفتگو ہو رہی تھی تو مجھے بھی کوئی جو ہے نا وہ مطلب چکر دے رہا تھا, تو میں نے پھر ان کو جو ہے وہ بول ہی دیا. میں نے کہا کہ ہم جب بچپن میں تھے تو ہم بھی سمجھتے تھے کہ ہم بھی جو اپنے ماں باپ کو کہہ رہے ہیں کہ بس یہ کیا کرتے جا رہے ہیں, سنتے اور
مانتے
جا رہے ہیں. لیکن ابھی اس حقیقت کا جو ہے وہ اندازہ ہو رہا ہے کہ ماں باپ کو پتا چل جاتا ہے کہ بچہ جو یہ کام یہ بات کر رہا ہے یہ جھوٹ بول رہا ہے, لیکن وہ درگزر یوں بولے وہ کر رہے ہیں یا برداشت کر رہے ہیں. اور بعض اوقات اپنی اولاد کو ایک چانس دے رہے ہوتے ہیں, موقع دے رہے ہوتے ہیں کہ آئندہ یہ اس سے کیا ہو جائے, بچ جائے. تو یہ بھی اولاد کو بات جو ہے وہ ذہن میں رکھنی چاہیے. کیا کہیں گے آپ؟
بالکل ایسا ہے سلمان بھائی, کہ بچوں کی عادات کے بگاڑنے میں یا بچوں کی عادات کے بنانے میں ماں باپ کا ایک پازیٹو کردار ہوتا ہے, اور وہ جب بچوں کے کسی معاملات کو دیکھ رہے ہوتے ہیں, مثال کے طور پہ بچے نے سچ بولا اس کو اپریشیٹ کر رہے ہوتے ہیں, تحفہ دے رہے ہوتے ہیں, تو بچہ سمجھ جاتا ہے کہ واقعی میں نے یہ کوئی اچھا کام کیا ہے. اور جھوٹ بولنے پر اس کو ایک محتاط اندازے کے مطابق اس کو ڈانٹا جائے یا اس کو کچھ نہ کچھ اس طرح کے الفاظ کہے جائیں گے جس سے وہ سمجھ جائے کہ واقعی یہ میں غلط وے پر چلا گیا ہوں. تو ایسے معاملے کے اندر والدین ہی ہوتے ہیں کہ جو بچے کے اندر جو ایک مثبت چیزیں پیدا کرتے ہیں. بچہ اگر سچ بول رہا ہے اس کو اپریشیٹ کیا جائے, تحفہ دیا جائے, اس کا حوصلہ افزائی کی جائے, تو بچہ پھر سچ بولنے کی جو ہے عادت اس کو بچپن سے پڑتی ہے اور بچپن سے اس کی عادت کے اندر یہ چیزیں آ جاتی ہیں.
صحیح. اللہ پاک عافیت والا معاملہ فرمائے اور سلامتی عطا فرمائے.
بعض اوقات سوالات ایسے ہوتے ہیں کہ جو بندے کو تھوڑی دیر کے لیے وہ چپ کروا دیتے ہیں, وہ کیا بولے. ٹھیک ہے نا, آپ کی انکم کتنی ہے کسی سے پوچھنا, ٹھیک ہے نا, عورتوں سے پوچھنا آپ کی عمر کتنی ہے, اس طرح کے وہ سوالات کہ جو لگتا ہے کہ یار سامنے والا جھوٹ بول دے گا.
مردوں سے پوچھ سکتے
ہیں, مردوں سے پتا نہیں ہے مجھے, کسی نے پوچھی نہیں ہے, لیکن یہ کہ خامہ خواہ ایسے سوالات کہ آپ کی شادی ہو گئی ہے کہ نہیں ہو گئی, آپ کے پاس گاڑی کون سی ہے, پتا چلا اس کے پاس گاڑی ہی نہیں ہے, یا مطلب اس طرح کے دیگر سوالات کہ جن میں آپ کا کوئی مقصد نہیں ہے, کوئی آپ کا فائدہ نہیں ہے. خامہ خواہ کسی کو ایسے سوالات سے بھی بچنا چاہیے, اور ہو سکتا ہے کہ ان کے جواب میں وہ جھوٹ میں پڑ جائے. تو ایسے سوالات سے ہی بچا جائے, جھوٹ پر مجبور نہ کیا جائے کہ وہ محفل میں اپنی جو ہے وہ عزت بڑھانے کے لیے یا بچانے کے لیے جھوٹ پر آمادہ ہو, کام کی بات کی جائے. اور اگر ایسی کوئی چیز پوچھنی ہے, ضرورت ہے, تو اکیلے میں پوچھا جائے.
صحیح.
کسی مجبور نہ کیا جائے. اس طرح کی مثالیں امیر علیہ سنت اکثر دیا کرتے ہیں, مدنی مذاکروں میں یہ سیکھنے کو ملتا ہے.
سبحان
اللہ. انشاءاللہ اللہ نے چاہا تو کتاب کی صورت میں بھی جلد ہم یہ چیزیں سیکھیں گے انشاءاللہ.
خریدنے والی بات جو کہی نا شوق بھائی آپ نے, اس میں ایک پہلو یہ بھی ہوتا ہے کہ بعض اوقات جو سچ ہوتا ہے وہ بیان کرنے جیسا ہوتا نہیں ہے, اسی کا یہ پہلو بیان.
جی جی.
ایک تو آپ نے یہ چیزوں کے حوالے سے فرمایا نا, بعض اوقات کوئی واقعہ کوئی کیفیت بیتی ہوئی ہو,
جی جی جی,
وہ سچ چار لوگوں میں بیان کرنے جیسا ہوتا نہیں, اور سامنے والا ایسے ہی انویسٹیگیشن کر رہا ہوتا ہے اور وہ زچ ہو کر بعض اوقات وہ سچ بولتا ہے. اب جب وہ سچ بولتا ہے نا, وہ سچ ناگوار گزرتا ہے کہ یار یہ تو نہیں بولنے کا تھا نا, تو نہیں بولنے کا تھا تو بلوایا کیوں بھائی. جب ایک بندہ چھپا ایسے ہی اسی سے ریلیٹڈ یوں ہوتا ہے کہ ایک شخص کوئی واقعہ بتا رہا ہے اور وہ چاہ رہا ہے کہ جس پرسن کے ساتھ وہ واقعہ ہوا ہے وہ ہڈن رہے نا. اب وہ کہتا ہے ایک بندے کے ساتھ, ارے بھائی پتا ہے مجھے وہ تھا نا فلاں فلاں فلاں.
صحیح.
آپ مطلب اتنا تو,
اب اگر وہ کہہ دے کہ نہیں وہ نہیں تھا اور وہی ہو,
ہاں نہیں
جھوٹ بولنے پہ مجبور کر رہے نا,
ہاں نہیں تھا یا تھا جو بھی ہے, تو آپ اس جب ایک شخص فیل یہ کروا رہا ہے کہ میں ایک شخص کو چھپا رہا ہوں, تو آپ بھی اس کو چھپانے دو نا,
چھپانے دیں.
زبردستی اس کو ظاہر کروانے کی کیا ضرورت ہے؟ اگر کوئی واقعہ کوئی شخص اس تناظر میں بتا رہا ہے کہ واقعے کا سبق حاصل ہو جائے اور جو پرسن ہے وہ چھپا رہ جائے، پوشیدہ رہے، شریعت کو بھی بعض اوقات یہی مطلوب ہوتا ہے، تو اس کو پھر ویسے ہی جانے دیا جائے. یہ جو انویسٹیگیٹڈ جرنلزم آ جاتا نا بعض اوقات لوگوں کے اندر، یوں بھی تو وہ بھی تو کیا کیوں کیسے کہاں کب،
تجسس
آپ کہہ لیں، تو یہ ہر جگہ پازیٹو ہوتا نہیں ہے بلکہ اکثر جگہ جو اچھا اس سے پوچھنے والے کی جو ایک ویلیو ہوتی ہے نا وہ بھی ڈی ویلیو ہوتی ہے.
ایگزیکٹلی.
کہ بندہ کہتا ہے یار اس کے سامنے کوئی بات نہیں کرنی، پھر انہوں نے جو ہے نا کریت کریت کے اس کو زخمی کر دینا.
ایسا ہی ہے بالکل. ایسا بندہ جو ہے نا قریب اچھا بھی نہیں لگتا، پھر ساتھ میں آ جائے بیٹھے سفر میں ساتھ ہو، ابھی کچھ ڈرتا ہی رہتا ہے، ابھی سوال کرے گا، ابھی کچھ پوچھے گا.
اچھی بات ہے جی. اللہ حافظ والا معاملہ فرمائے. فضول سوالات سے بچنا بھی چاہیے. نیک اعمال کا انشاءاللہ اگر جائزہ لیں گے، جو امیر سنت نے 72 نیک اعمال عطا فرمائے ہیں، تو اس میں بھی فضول سوالات سے بچنے کی ہمیں جو ہے وہ آپ نے گائیڈنس دی ہے. اللہ پاک ہم سب کو عافیت اور سلامتی کی عطا فرمائے. اور واقعی بندے کو یہ چاہیے، نبی پاک صلی اللہ علیہ وسلم نے جو فرمایا ہے، من حسن اسلام المرء ترک ما لا یعنی،
سبحان،
آدمی کے اسلام کے حسن میں سے یہ ہے کہ لا یعنی کاموں سے کیا کرے،
اجتناب
کرے، بچتا رہے، ان کو چھوڑ دے ان کو.
کمال.
اللہ ہمیں یہ اس پر عمل کرنے کی توفیق عطا فرمائے.
سبحان.
ٹھیک ہے. آگے جو
ہے سلمان بھائی، 2000 ایپیسوڈز ہو گئے آپ کے مبارک، مٹھائی وغیرہ نہیں کھلا رہے آپ کو پروگرام کے بعد ہے
جی، آپ جو کھائیں گے اشفاق بھائی آپ کو وہ کھلائے.
آپ کی ٹیم میں ویسے ماشاءاللہ کافی مبلغین ہیں، علماء اکرام ہیں، خالد مدنی بھائی اسپیشلی، مہروز مدنی بھائی، اور نظر آتے رہتے ہیں ہمارے مبلغین. تو آپ کو سب سے زیادہ تنگ کون کرتا ہے
جی؟ تنگ کون
سب سے زیادہ، کوئی تنگ کرتا ہے یا سب کو آپ تنگ کرتے ہیں؟
یا آپ سب سے زیادہ کس کو تنگ کرتے ہیں؟
چلے آج بتائیں تو صحیح ناظرین کو.
واہ واہ واہ. میں آپ کو سچ ہی بولنا ہے اور سچ ہی بولنا چاہیے اور بولنے میں حرج بھی نہیں ہے کہ مبلغین میں اللہ کی رحمت سے کوئی ایسا مبلغ نہیں ہے کہ جو پریشان اس اعتبار سے کرتا ہو کہ آپ نے یہ کیوں کہا، یہ کیوں بول دیا، یہ کیا کر دیا، یہ کیوں کر دیا.
میں عرض کرتا ہوں، اصل میں یہ تھوڑا سا جو ہے نا وہ شرما رہے ہیں شاید، تو میں عرض کرتا ہوں، نعت خواں کا چل رہا تھا، مجھے ایسے ہی لگا کہ ابھی ہمارا بھی کوئی آنے والا ہے. ایسے سلمان بھائی جو ہیں ویسے تو یاروں کے یار ہیں، ان کی گفتگو سے اندازہ ہو جاتا ہے، لیکن پروگرام کے معاملے میں نا میں نے انہیں بڑا خود غرض کہہ لیں آپ، یا یوں کہہ لیں کہ جو ان کا پروگرام ہے نا اس پہ آنچ نہیں آنی چاہیے، ان کی کوشش ہی ہوتی ہے. تو جیسے نعت خواں کے ساتھ ہم نے دیکھا، تو مبلغین کے ساتھ بھی بعض اوقات گفتگو ہو رہی ہوتی ہے کہ یہ کرنا ہے اور یہ نہیں کرنا. اچھا مجھے ایک پرابلم یہ ہونے لگی ہے، بلکہ میں بتا دیتا ہوں، ایک دفعہ ہوا یہ کہ کچھ پروگرام تھا، اس میں کچھ گزارشات پیش کری تو سلمان بھائی نے منع کر دیا، اور منع کرنے کا انداز مطلب ان کی میری کچھ کیمسٹری ملتی ہے،
فریکوینسی ہے،
تو ادھر نہ کیمسٹری آؤٹ ہو گئی. ہاں انہوں نے تو اپنے انداز پہ کہہ دیا، مجھے فیل ہو گیا.
اچھا
اچھا. انہیں نہیں پتا کہ مہروز کو فیل ہو گیا.
اچھا.
تو ان کا اور میرا جو آفس تھا نا وہ آمنے سامنے تھا، طبیعت ان کی یہ کہ اکیلے کھاتے نہیں ہے.
اچھا.
ہاں کچھ بھی اکیلے نہیں کھاتے، تو انہوں نے مجھے بلایا اور اس پہ کھائے. اچھا میرا موڈ آف.
اچھا.
تو میں نے بولا نہیں میرا دل نہیں چاہتا. اچھا ان کی وہی اپنی دیو، ارے کھائیں آپ کھائیں. مطلب بھائی آپ نا مجھ سے تھوڑا ریزرو بھی رہو. اچھا اب انہیں فیل ہوا کہ معاملہ کچھ ٹیڑھا ہے، یہ پرانی بات ہے. تو پھر میں نے انہیں بتایا، مطلب آپ نے ایسے کہہ دیا، ایسے تو نہیں کہنا چاہیے. اچھا پھر ان کا دوسرا انداز شروع ہوا، وہ عاجزی، انکساری اور مطلب راضی کرنے والا.
میں بھی ناقص، میرا فہم بھی ناقص.
نہیں نہیں اس سے آگے کا تھا،
نگران شورا.
ہاں اس سے آگے کا تھا،
یہ کوٹ کیا کرتے ہیں
اس سے آگے.
فرماتے ہیں وہاں سے آئے نا ذرا، میں بھی ناقص ہوں.
یہ آپ کا سلوگن بن گیا ہے مشوروں میں، ہوتا ہے آن ایئر تو مجھے یاد نہیں ہے ایسا ہو، یا آن ایئر بھی بولا ہوگا شاید.
آن ایئر بھی بول ہی دیا ہوگا.
اچھا پھر کیا ہوا؟
پھر بہرحال انہوں نے راضی
آپ کو
کر لیا، راضی کر لیا. تو ان کا یہ انداز ہے پروگرام کے معاملے میں کمپرومائز نہیں کرتے.
ایکچولی اسی کو مہروز بھائی کہتے ہیں پروفیشنلزم.
جی
آپ کسی چیز کو جب سیریس لیں گے تو ہی آپ اس کو مضبوطی سے لے کے چل سکیں گے، اور نہ آپ کہیں کہ ٹھیک ہے یار خیر ہے، دروازہ گاڑی کا بند ہے نہیں ہے، شیشہ کھلا ہے نہیں ہے، پیٹرول ہے نہیں ہے، سروس ہے نہیں ہے، آئل ہے، چلو یار خیر ہے حیدرآباد نکلتے ہیں، تو پھر آپ رستے میں ہی کچھ پنچر ہو جائیں گے.
کچھ دنوں پہلے ہی نے عرض کیا کہ بھائی میں گفتگو کر رہا ہوں نا، آپ رسپانس دیا کرو، مسکرایا کرو، کیونکہ جب آپ بہت کلوز ہونے لگتے ہیں نا کسی سے تو آپ کی اس کی عادت و اعتبار جو ہوتی ہیں یا اس کے جو مزاج ہوتا ہے، مزاج شناسی کے بہت قریب جانے لگتے ہیں، تو پھر وہ اس کا انٹینشن ہو یا نہیں ہو آپ اس کے جسٹر سے نا کچھ لے رہے ہوتے ہیں. अच्छा वो जस्टर अगर वो खूबी वाला तारीफ वाला या यूं कह लीजिए कि वो सपोर्टिंग ना हो तो जो आपका मिजाज समझता है ना वो उस जस्टर से वही लेगा जो आपके मिजाज के मुताबिक, हालांकि वो जस्टर आप मेरे लिए नहीं दे रहे वो किसी और बात पर है। तो मैंने इनको बकायदा कहा कि भाई आप मुझे दिया करो, देते भी हैं लेकिन ये मैंने वो बातें अर्ज कर दी कि मैंने बोला चलो बात हो रही है तो कुछ तो ऐसा जो है ना कि जो नॉर्मली
आज आपने मौका देख के चौका मार दिया
चौका माशाल्लाह अल्लाह बरकत दे। हमारी ये एक एक हमारे मैं कौन अर्ज करूँ इशफाक भाई, हमारा एक कहने का एक तरीका है
जी,
यानी आप उसमें बदतमीजी नहीं करेंगे, बद तहजीबी
डेफिनेटली
नहीं होगी, सामने वाले का आपने मर्तबा भी जो है वो देखना है। और नात खानों में तो पूछा ही नहीं आपने तो इसलिए उनका जवाब मैं दूंगा नहीं,
बता दें नात खानों में कोई तंग करता है तो हम रिक्वेस्ट करेंगे बतौर मजलिस के भाई ना किया
आप सवाल
तो हम करते ही रहते हैं साल में,
आप सवाल यूं कर लें कि सबसे ज्यादा ताबून कौन करता
है, ताबून सारे ही करने की कोशिश करते होंगे लेकिन क्या करें इंसान है गलतियां होती हैं, मैं बगैर पूछे ही सबसे माफी सबकी तरफ से माफी मांग लेता
हूं। अल्लाह अकबर
नात खानों की तरफ कबूल फरमा लें,
अल्लाह बरकत दे, अल्लाह रहमत के साए में रखे
हमारे नात खान क्या मुबल्लिगीन क्या, ये सच्ची बात है ये अल्लाह की रजा के लिए आने की कोशिश फरमाते हैं, लिल्लाहियत है दावत इस्लामी सबके पीछे कॉज है, तो कभी ऊंच नीच भी होती रहती है और आपका अपना मनसब है कि अगर किसी को आप कुछ कहते भी हैं तो वो उसी लिहाज से कि यार हमारा प्रोग्राम और दावत इस्लामी का एक काम तो उसमें कोई खलल और कमी और नक्स नहीं रहना चाहिए, तो सब समझते हैं कि यार ये कोई जाती मामला नहीं है, इंसान है ऊंच नीच हो जाती है लेकिन फिर भी 99.9% हमारे यहाँ ऐसा मिजाज और आपसी टकराव नहीं होते,
अल्हम्दुलिल्लाह हमारी बाइंडिंग फोर्स जो है ना वो इतनी मजबूत है ना और उससे सबकी अकीदत तकरीबन एक जैसी है, मैं कहूँ अमीर अहले सुन्नत तो जितने भी आते हैं चाहे परफॉर्मर हो इवन जो परफॉर्मर नहीं है टेक्निकल स्टाफ है हमारा, मैं तो उनमें भी फील करता हूँ कि अल्लाह की रहमत से इंसान है जैसे कि आपने कहा बाज़ोगात साथ रहते हैं तो ऊंच नीच भी होती है लेकिन वो जिसे आप कहें ना कि तासुब झगड़ा एक दूसरे को नीचा दिखाना वो चीज अल्लाह की रहमत से
हमारे यहाँ नहीं,
हमारे देखने में नहीं है।
मौलाना खालिद मदनी साहब काफी देर से खामोश हैं, ये भी
ये
हैसियत होस्ट भी इस सीट पे बैठने हैं और सलमान मदनी भाई से मुस्तफीज भी होते रहते हैं, आप भी बताएं कुछ कि ये सिलसिला करने में प्रोग्राम करने में आपके लिए क्या तजर्बात रहे।
जिस तरह महरूज भाई माशाल्लाह इरशाद फरमा रहे हैं कि बाउंडिंग कुछ इस तरह है और फिर हमारे यहाँ जो मिजाज है वो हाथ पकड़ कर आगे बढ़ाने वाला है, तो अल्हम्दुलिल्लाह ज़वजल ये अंदाज है सलमान भाई अपनी जगह इनायत फरमाते हैं और आगे भी बढ़ाते हैं और अल्हम्दुलिल्लाह ऐसा भी होता है कि जैसे सलमान भाई सिलसिले में मौजूद नहीं है और मैंने सिलसिला करना है किसी से बातचीत हो रही है तो ये देखा गया है कि सलमान भाई सिलसिले को देख रहे होते हैं और कई दफ़ा ऐसा होता है कि सवालात आ रहे होते हैं यहाँ पर ये पूछ लें यहाँ ये बात बनती है ये कर दें, कभी यूं भी हुआ कि मैं सीट पर हूँ सलमान भाई मदनी चैनल में मौजूद है
अच्छा।
पीसीआर में बैठे हुए हैं और आईएफबी कंट्रोल इनके पास है
अच्छा,
तो फिर वो आवाज आ रही होती है ये लें इस बात को खत्म करें यहाँ से नई शुरू करें और जब सलमान भाई किसी बात को यूं समझे कि करवाना चाह रहे हैं तो आप समझ सकते हैं कि वो फिर होके रहेगी इंशाल्लाह, तो फिर वो हो जाती है और जब तक फिर वो नहीं ली जाए तो बाकायदा कहा जाता है, तो अल्हम्दुलिल्लाह यूं हौसला अफजाई करने वाले मुझे याद है माशाल्लाह गालिबन में फर्स्ट टाइम सिलसिला कर रहा था सलमान भाई की गैर मौजूदगी में तो उस वक्त आपकी कॉल तशरीफ लाई थी और वो भी बड़ी एक अच्छा, उस वक्त तो मैं कॉल से आपकी नहीं समझ सका था
अच्छा।
कि आप हैं क्योंकि पहली मरतबा का ही मेरा तजुर्बा था और यूं समझे कि इतने होश व हवास बहाल नहीं थे कि फौरन समझ लिया जाए कि कॉल पर कौन है, तो मुझे बाद में महरूज भाई ने बताया कि यार माशाल्लाह आज तो अशफाक भाई की कॉल आई थी, फिर मेरे जहन में आया कि अरे अशफाक भाई थे और जवाब मैंने यूं ही दिया था कि अल्हम्दुलिल्लाह हमारे यहाँ जो एक सिलसिला है वो हाथ पकड़कर बढ़ाने वाला है
जी जी।
ये
पहली बार देखा तो खुशी बड़ी हुई कि माशाल्लाह ये भी एक अच्छा इकदाम है कि सब्स्टिट्यूशन ये भी होना चाहिए,
होना चाहिए।
मरहबा, तो ये क्यों होता है भाई अगर आप यहाँ मौजूद हैं और फिर भी आप पीसीआर में बैठ कर वो कर रहे हैं, कुछ तबीयत की नासाजी रही थी या क्या ऐसा था जब आप मौजूद हैं तो फिर आपने प्रोग्राम क्यों नहीं किया, ये भी सवाल बनता है ना किसी की तरफ।
क्या बात, अल्लाह बरकत दे, बिल्कुल सवाल है। बाज़ औक़ात आवाज का प्रॉब्लम होता है शाहब भी, आवाज बंद हो जाती है। हाँ जी,
गला बैठ
गया, यानी ये मेरे साथ यानी यूं बोले कि ये माजी करीब में शुरू हुआ।
अच्छा,
अरे इससे पहले तो मैं तो कह रहा था मेरा तो गला खराब
होता ही नहीं,
अच्छा अब फिर मैं इस पर या अल्लाह मुझे माफ फरमा दे, मुझे माफ फरमा दे, बख्श
बोल दिया,
यानी बोल दिया
निकल गया।
हाँ जी, तो ये अदनान भाई को गाली पर मैंने कहा था, अदनान चिश्ती साहब से
जी जी। अच्छा,
मैंने कहा मैं तो चावल खाऊं, तो आइसक्रीम खाऊं, ठंडा पानी पीऊं, नींबू पानी पीऊं, चाय पीऊं, कावा पीऊं, मुझे तो कोई क्या है, मसला ही नहीं है, गला मेरा तो खराब क्या है, मैं तो हैरान हूँ लोगों के गले खराब कैसे थे। अच्छा, इनका गला खराब मतलब था, उस पर मैंने ऐसे यूं बोले कि अज़राए तफन्नुन कह लें या बड़ सबीर तज़किरा कह लें, यानी ऐसी बातों पे बात करते हुए एक बात जो है वो गुजर गई। बार फिर मेरी आवाज तकरीबन कमो बेश 15 दिन खराब रही।
अच्छा,
हाँ जी, तो ये भी होता है, और बाद वक्त बंदा
फिर आपको रियलाइज हो गया कि आप नॉर्मल इंसान है,
नॉर्मल ही आदमी है और नॉर्मल ही बंदे को रहना चाहिए, अल्लाह आफियत वाला मामला फरमाए। और बाद वक्त कुछ पहलू ऐसे हैं जो नाजरीन को हम क्या बताएं या कैसे बताएं।
सही,
जैसे अभी रात, अभी आज की बात बताऊं मैं, मेरे एक बच्चे को जो है ना वो बुखार है, और उसका बुखार जो है वो जरा सीरियस किस्म का, यानी उसको जब बुखार होता है तो हमें एक मतलब डर रहता है कि इसको फिट्स लगने ना शुरू हो जाए, क्योंकि उसका ये हो जाता है। अच्छा, अब ये है तो फिर उसको लेके जाना। अब ये जैसे कल रात भी कमो बेश मैं 2:30 बजे तक जो है वो मैं जागता रहा हूँ, मैंने ग्रुप में भी मैसेज कर दिया या बच्चे के लिए जो है दुआ फरमाए। तो बाद वक्त ये सूरत हाल भी होती है, फिर बंदा नहीं आ पाता तो भी करते हैं। अच्छा, फिर कभी लेट बंदा आ जाता है, जैसे आ जाता है अब लेट, अब मैं 1 घंटे बाद अगर प्रोग्राम में आया आ गया हूँ 1 घंटे बाद, तो अब मैं इनको बोलूँ कि भी इधर से उठें आप कुर्सी से, तो खाली करके वहां बैठे, तो ये अच्छा नहीं लगता।
फिर आप PCR में जरा,
फिर PCR में चला जाता हूँ, या कभी कभार यहाँ मुबल्लिग की कुर्सी पर जो है वो बैठ जाते हैं, अपना तो दीन का काम है हो रहा,
कहीं भी बैठे
ये सदर हर जा सदर अल्लाह अल्लाह।
ऐसा भी होता है शाह भाई की कोई मौजू रखा सलमान भाई ने, और एक होता है ना मौजू से बड़ा लगाव होता है। एक मरतबा मौजू हमने रखा जिक्रुल्लाह, अब सलमान भाई ने माशाल्लाह बड़ी चाहत से रखा था, और एक हफ्ते से प्लानिंग थी कि जब ये आएगा तो फिर हम ये रिवायत बयान करेंगे, उसके बाद ये शेर आएगा, उसके बाद यूं होगा, बड़ी प्लानिंग चलती रही। लेकिन जिस दिन सिलसिला करना था तो कोई इशू हुआ, सलमान भाई लेट हो गए। सिलसिला मैंने शुरू किया, दीगर मुबल्लिगीन थे, तो अब सलमान भाई, मैं भी सोच रहा हूँ कि यार इतनी चाहत से रखा था, और जिस तरह सलमान भाई का एक माशाल्लाह अंदाज है दौरान गुफ्तगु अशार पढ़ने का, अब तस्वुर में तो यही था ना कि यार यूं होगा ये सिलसिला, अब मैं कर रहा हूँ तो एक उसका अलग अंदाज है। तो अब मैं बार बार कभी मोबाइल देखूं, कभी वहां देखूं, सलमान भाई भी आ रहे हैं।
अच्छा,
भी आते नहीं आते। फिर ऐसा हुआ कि तकरीबन 40-45 मिनट बाद सलमान भाई तशरीफ ले आए।
अच्छा,
फिर माशाल्लाह जो सिलसिले में एक मजीद जान आई है, ये भी बड़ा करम, बड़ा मजेदार सिलसिला हुआ। ऐसे एक मरतबा सईदा फातिमा जहरा रजी अल्लाह तआला अन्हा की सीरत पर सिलसिला था, तो उसमें भी यूं कुछ प्रॉब्लम हुई, लेकिन फिर माशाल्लाह जब इस तरह का मौजू रखते हैं सलमान भाई तो फिर कोशिश करते हैं कि आ ही जाए। मुझे पता चला था, सलमान ने बताया था कि फजर के बाद सोए थे, लेकिन फिर भी क्योंकि एक जिम्मेदारी है उसको निभाना है, बतकाजा बशरियत कुछ आगे पीछे हो जाती है।
पूरी एक टीचिंग ड्यूटी है, आप समझ लें, कोई आसान काम नहीं है। जैसे एक टीचर होता है जिसने हफ्ते में 5 दिन क्लास लेनी है, तो लाइक दिस आपको एक मनसब पे बैठकर लाखों हजारों जो सामईन नाजरीन है उनको टीच करना और उनको एक अथेंटिक मवाद देना, सोर्सफुल बात करना दीनी, ये बहुत बड़ी जिम्मेदारी है। और आपने फरमाया ना, कभी कभी मुझे भी बाद में होता है यार ये बात मैंने की है, ये हैरानी होती है जो आपने सच बोलते हुए फरमाया। तो दर हकीकत ये उलमा फरमाते हैं सलमान भाई कि जो मोमिन का कल्ब है ना, ये इससे इल्म का चश्मा फूटता है, जैसे कि कुएं के नीचे से चश्मा निकलता है ना, ऐसे ही मोमिन के कल्ब से इल्म का चश्मा निकलता है, और जब उस पर रूहानियत और अल्लाह पाक की करम नवाजी मुतवज्जे होती है, तो वो अगर स्पेशली जब मनसबे तालीम पर फाइज हो, तो ऐसा बारहा होता है कि ऐसे ऐसे लतीफ नुक्ते मदनी फूल जो है वो जहन में आ रहे होते हैं। आप सबको इसका तजर्बा होगा कि कभी बयान करते हुए, कभी सिखाते हुए, बाज़ औक़ात ऐसे जबरदस्त जुमले और नुक्ते आते हैं कि बंदा आम हालत में उनको एक्सपीरियंस नहीं कर रहा होता। ये वो मोमिन के कल्ब से निकलने वाला चश्मा इल्म है जो रब के करम और फजल से फूट रहा होता है, और अगर उसकी नियत में खुलूस हो तो फिर वो बहुत उसमें आगे बढ़ता है। आप देखते होंगे अमीर अहले सुन्नत मौलाना इलियास कादिर साहब को कि वो फयूज और बरकात और इल्म की वो गहरी बातें कि बंदा हैरान रह जाता है कि ये कहां से आ रही, उधर हकीकत वही चश्मा फूट रहा होता है और मोमिन जो है उससे फैज बांट रहा होता है।
मरहबा
माशाल्लाह इसी से हिस्सा आपको भी मिलता है और मुबल्लिगीन को मिलता है। आप खुद ही बाद में सोचते हैं यार ये बात मैंने की है,
ऐसी बात
तो ये वो फैजान इल्म है माशाल्लाह।
अल्लाह नसीब
अल्लाह जवाल नेमत से
बचा। आमीन आमीन आमीन। मेरे सुन्नत की निगाह इनायत है अल्हम्दुलिल्लाह, दुआएं हैं।
अच्छा सलमान भाई ये बताएं, अब बात आज 2000 एपिसोड पर हो रही है तो कराची में हम रहते हैं, कभी कैसे हालात कभी कैसे मामलात, और हर बार जाहिर है कि वही कॉरम पूरा हो जरूरी नहीं है। ऐसा भी हुआ कि आप अकेले बैठे हैं और मुबल्लिगीन के लिए ऐसा हो गया कि आना मुश्किल, रास्तों में परेशानी कुछ मसाइल, और आप बैठ गए कि यार बस प्रोग्राम करना है, ऐसा होता है कभी या सब आ जाते हैं?
ये शुरू में तो ये रहा कुछ, ना मुबल्लिग भी नहीं है, नात खान भी नहीं।
अच्छा,
है
अकेले शुरू,
चारों क्या है खाली है, और मैं तो मैंने कहा प्रोग्राम तो होगा।
अच्छा
हाँ जी, उस वक्त ये था कि भाई कोई हो ना हो प्रोग्राम बाहर क्या है ये
करना
होगा, करना है। अच्छा फिर हमारी जिनके साथ है ना उनको जैसे मेरोज भाई, यार मेरोज भाई आप आए नहीं यार, ये कोई बात है करने वाली, भाईजन आना चाहिए आपको यार, जब आप टाइम दिया हुआ है आपको तो थोड़ा जो है वो देख लिया कर, यू कह भी ले।
हो सकता है ये भी पीछे मसाइल रास्तों की परेशानियां,
रास्तों की
बंदिशें हो जाती है, हमारे
नींद की
फ्रीली डिस्कशन हो जाती है, मतलब ये है फ्रीली डिस्कशन हो जाती
है। जब आप अकेले शुरू करें और पता चले कोई नहीं आया तो किसे लेके चले?
लास्ट वीकेंड पे हुआ ना, लास्ट सैटरडे जब आया हूँ तो मैंने फोन तो यूं ही किया था कि मैं नहीं आ सकूंगा।
अच्छा,
लेकिन मुझे बताया गया कि मेहरुज भाई आपने आना है और वजह भी बताई गई, तो मेरी तबीयत का कुछ इशू था गालिबन।
अच्छा अच्छा,
मैंने माजरत के लिए फोन किया था और वो हुआ यूं कि नहीं आपने आना है, फिर मैं आया। तो यूं हम सबके साथ ही ये होता है बाज़ुकात कि हम चाह रहे होते हैं कि थोड़ी सी छुट्टी मिल जाए या थोड़ा सा रिलैक्स मिल जाए, लेकिन फिर सिचुएशन जब पता चलती है तो एहसास है जिम्मेदारी, और ये एहसास है जिम्मेदारी हो अशफाक भाई, चाहे आपकी गुफ्तगू के निकात हो और चाहे गुफ्तगू का असर हो। हमारे एक मुबल्लिग बता रहे थे कि मैंने नोट किया कि मुझे अफराद मिले और उन्होंने कहा यार आपकी ये गुफ्तगू सुनी थी ना तो मैंने इस गुनाह से तौबा कर ली, या आपकी गुफ्तगू सुनी थी तो फला नेकी पर अमल कर लिया। तो कहने लगे मैं सोचने लगा कि गुफ्तगू में इतना असर कैसे आ गया कि लोग गुनाह छोड़ने लगे और नेकियां अपनाने लगे, मैं तो जो हूं। लेकिन काफी मैं सोचता रहा तो फिर मेरे जहन ने इस बात की तरफ वो हुआ डाइवर्ट हुआ कि असल में ये अमीर अहले सुन्नत के इल्म का फैजान और उनके खुलूस का सदका है।
मरहबा,
कि उनके मुरीदीन में, उनके मोहब्बत करने वालों में, मुबल्लिगीन में आपकी खुलूस की बरकतें आ जाती हैं। ये जब चंबेली के साथ रहने से चंबेली की खुशबू आ जाती है तो अत्तार के साथ रहने से अत्तार की खुशबू क्यों नहीं आएगी?
मरहबा,
अल्लाह की रहमत से दावत इस्लामी के चाहे मदनी चैनल पर आने वाले मुबल्लिगीन हो चाहे वो मुबल्लिग, जाहिर सी बात है हम तो चंद ही आते हैं
जी।
मदनी चैनल पे कितने आते हैं? 50 होंगे टोटल अफराद, लेकिन दावत इस्लामी में तो हजारों लाखों अफराद ऐसे हैं जो रोज दर्स दे रहे हैं, रोज बयानात कर रहे हैं, रोज मशवरे कर रहे हैं, और अल्लाह की रहमत से हम कह सकते हैं कराची से खुंजराब तक दावत इस्लामी का कोई ना कोई फर्द मौजूद है, नुमाइंदा मौजूद है, और वहां पे वो नेकी की दावत भी पेश कर रहा है, लोग उसकी नेकी की दावत कबूल भी कर रहे हैं, तौबा भी कर रहे हैं, दीगर मामलात भी हैं। तो ये क्या है? ये पीर साहब का फैजान है,
अल्लाह बरकत।
और ये होता है कि जब हम कह रहे होते हैं तो शायद किसी सुनने वाले को ख्याल आता हो क्या यार यहाँ बैठ के ये बात कर रहे हैं, लेकिन बात यही है फल कितना मीठा है ये तो खाकर ही पता चलेगा। आम का जायका हम आपको क्या बताएं कि मुल्तान का चौसा कितना जायकेदार होता है, ये तो खिलाएंगे तो ही पता चलेगा, ऐसे ही तो इंतजार नहीं कर रहे होते वो
जी
आमों का
जी,
तो जायका तो खा के पता चलेगा इसकी।
जी हाँ, पोस्टर चल रही है आजकल मुल्तान वालों कहाँ सुना माफ
वो चल रही है, लेकिन मैं तो इसलिए अर्ज कर रहा हूँ कि एक इंतजार होता है कराची में, इंतजार होता है। आम जो है वो अपने सीक्वेंस से आते हैं, पहले कोई आता है फिर दूसरा आता है, चौसा जो है थोड़ा लेट आता है कराची में।
अल्लाह हाफिज वाला मामला फरमाए,
उनका जायका तो खाकर ही पता चलेगा। तो मैं तो यही कहूंगा कि आप आए, करीब आए, फिर आपको लग पता जाएगा कि फैज़ अत्तार किस
तरह तो करना है जी, जब करना है जो करना है। इसमें ये है कि अल्हम्दुलिल्लाह चीजें पास होती हैं जो बयान करना है, फिर कुछ साथ में अर्ज कर देते हैं पीसीआर वालों को, ये कुछ चीजें जो है वो निकाल लेते हैं, तो पैकेजेस हम चला करके उसको फिर क्या कर लेते हैं, पूरा कर लेते हैं। अब तो अल्हम्दुलिल्लाह ऐसा ये नहीं है, अब ये सूरत हाल नहीं है। खालिद भाई अल्हम्दुलिल्लाह हमने मजलिस से मांगा कि हमें जो है ना ये परमानेंट तौर पर मुबल्लिग जो है वो अता फरमाया जाए, तो अल्हम्दुलिल्लाह मजलिस मदनी चैनल ने मेहरबानी फरमाई, हजरत मौलाना असद मदनी साहब ने और निगरान मजलिस मदनी चैनल है, और फिर आपने मेरी बात रखी और خالد بھائی کو پروگرام کا حصہ بنایا تو وہ جو ایک تنہائی تھی وہ اللہ کی رحمت سے وہ کیا ہوگی
اچھا
ختم ہو گئی
کولیب ہو جاتا ہے ماشاءاللہ
جی الحمدللہ کالز بھی لیتے ہیں میسج بھی لیتے ہیں انشاءاللہ جی
محمد شمول رضا تاریخ قادر پراما مدینہ ترولیا ملتان سے ماشاء اللہ کھلے آنکھ صلی اللہ کہتے کہتے کا 2000 ایپیسوڈ مبارک و حضور بالخصوص سلمان بھائی کو یہ پروگرام یہ سلسلہ ماشاء اللہ مقبول عام سلسلہ بنانے میں ان کا کردار اللہ تعالیٰ ان کو مزید برکتیں عطا فرمائے اور آپ کا حج کا سفر ہو رہا ہے اس پر بھی آپ کو مبارک شفاق بھائی اس موقع پر موسم بھی ہے حج کا تو آپ یہ کلام سنا دیں امام اہل سنت کا جان و دل ہوش و خرد سب تو مدینے پہنچے تم نہیں چلتے رضا سارا تو سامان گیا
سبحان
اللہ مرحبا اللہ برکت دے آپ کو آباد رہے جی
میں غلام علی اکبر غلام لغاری سے عرض کر رہا ہوں اشفاق بھائی سے یہ سوال ہے کہ آپ پہلی بار مدنی چینل پر کب آئے تھے آپ کی عمر کتنی تھی
جی اشفاق
پہلی بار مدنی چینل پر مدنی چینل پر جب آیا تھا تو ہم بھی آ گئے تھے
واہ مرحبا
عمر آج سے کر لیجئے 15 سال پیچھے
ٹھیک ہے
تو تقریباً 18 سال
مرحبا جی
سلمان بھائی آپ کو اور آپ کی ساری ٹیم کو بہت بہت مبارک ہو کہ آج الحمدللہ کھلے آنکھ پروگرام جو ہے کھلے آنکھ صلی اللہ کہتے کہ 2000 ایپیسوڈ مکمل ہوئے الحمدللہ اور آپ سب لوگوں نے بڑی محنت کی کاوشی کی بڑی مفید معلومات اپنے ناظرین تک پہنچائی سامعین تک پہنچائی اور بہت لوگ مستفید ہوتے ہیں اور دیکھ کے خوش بھی ہوتے ہیں اور یہ منظر جو آپ کا ہے بیٹھنے کا اور بات کرنے کا بالکل یوں ہی لگتا ہے جیسے عام محفل میں بیٹھے ہوئے ہیں گھر میں بیٹھے ہوئے ہیں اور وہاں یہ باتیں ہو رہی ہوتی ہیں اللہ تعالیٰ آپ کو خوش رکھے سب دوستوں کو ساری ٹیم کو بہت سلام اور بہت مبارکباد کیپٹن حاجی معین الدین خان عطاری ضلع سانگڑ سندھ
واہ ماشاء اللہ واہ واہ سانگڑ حضرت سید امین علی بخاری رحمۃ اللہ علیہ کی بستی ہے سبحان اللہ ان کا شہر ہے کیا بات ہے جی وہاں سے آپ کا کال کرنا مرحبا مجھے ایک مرتبہ کال آئی اور ایک بریگیڈیئر صاحب کی جو ہے وہ کال تھی وہ کال پہنچ گئی مجھ تک ان کا نمبر بھی آیا تو ان کو جو ہے وہ پھر میں نے کال بیک کی ایک تو ان کا شکریہ بھی ادا کیا مدنی چینل ماشاءاللہ انہوں نے دیکھ کر کے حضرت شیخ اکبر کی جو ہے وہ بایوگرافی ہم اس دن بیان کر رہے تھے تو انہوں نے کہا کہ آپ نے اس کے اندر اس موضوع کو نہیں لیا
شیخ اکبر حضرت
محی الدین ابن عربی
ابن عربی رحمت
تو میں نے پھر انہیں عرض کیا میں نے کہا جی دیکھیے ہم ہماری جو ٹارگیٹڈ آڈینس ہے یہ عام عوام ہے اور ہم ان کا جو ہے وہ ٹارگیٹڈ آڈینس کے حوالے سے ہی ہم گفتگو کرتے ہیں پھر میں نے کہا کہ آپ جیسا اگر کوئی ہو سننے والا تو پھر ہم اس کو بتائیں کہ اتحاد الوجود کیا ہے اور وجود من حیث الوجود کیا ہے تو پھر ان کو میں نے کچھ جو ہے اس پر یعنی وہ جو بعض اوقات ہوتا ہے کہ ایک بندہ جو ہے نا وہ سننا چاہ رہا تھا جو اس کی اس کا نالج ہوتا ہے یا جو اس کی فیلڈ ہوتی ہے یا جو اس کو اچھا لگتا ہے وہ اسی عنوان پر کیا ہوتا ہے کچھ سننا چاہ رہا ہوتا ہے تو ان کا بہرحال حضرت شیخ اکبر کی سیرت پر ایک اچھا جو ہے مطالعہ تھا پھر ان کو میں نے جو ہے وہ پھر اس پر کچھ دو چار باتیں کہہ کے خوش ہو گئے ماشاء اللہ ہاں جی تو یوں الحمدللہ یوں سے طرح دیکھنے والے ماشاءاللہ دیکھتے رہتے ہیں کال بھی کرتے رہتے ہیں جی کال لیتے ہیں
قمر زمان اساری پیڑ ہٹوبا سے بول رہا ہوں آج 2000 پروگرام جو ہے جن سے مدنی چینل مکمل ہو چکے ہیں ہم سلمان بھائی کو مبارکباد دیتے ہیں کہ ماشاءاللہ بڑا اچھا لے کے چل رہے ہیں سلسلے کو میری اشفاق بھائی سے گزارش ہے کہ مجھے یہ کلام شریف سنا دیں شاید حضور ہم سے خفا ہیں
اللہ رحمت فرمائے بہت شکریہ اشفاق بھائی آپ کے کتنے بچے ہیں سوال ہے کیا حرج بتانے میں بتا دیں
جی ماشاءاللہ الحمدللہ 3 بیٹے ہیں اور 1 بیٹی ہے
ماشاءاللہ الکریم سب سے چھوٹے بیٹے کا نام کیا آپ کا
جیلان رضا
جیلان رضا واہ بھائی واہ ماشاءاللہ کیا بات ہے اشفاق
آپ دونوں ابو جیلان ہیں
جی
آپ دونوں ابو جیلان ہیں
جی جی امیر سنت نے نام رکھا ہوگا
جی جی
واہ
وہ 11ویں شریف کا مہینہ تھا
جی سبحان اللہ نہیں بڑا یونیک نام ہے
جی ماشاءاللہ بہت
محمد جیلان
خوبصورت نام ہے
ہاں جی
یاد غوث پاک ہے
واہ جی واہ سبحان اللہ اشفاق بھائی آئے ہیں تشریف لائے ہیں اور دل جو ہے وہ خوش ہو گیا ہے اللہ برکت دے माशाल्लाह अल्लाह पूछा गुल से ये मैंने कि ए खूबरू खुशगुलू बरल ये लिखा हुआ इन्होंने जी कराम इनको सुनना है बड़ी मेहरबानी अल्लाह बरकत दे और अशफाक भाई की आमद मरहबा 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 और अपनी पसंद का कोई कलाम सुनाए आपको वैसे क्या पसंद के हवाले से जैसे अब मुझे तो यूं है कि मौसम के हवाले से क्या है वो कलाम कोई ना कोई जैसे वो जबान पर आ जाता है आपके पसंद के हवाले से क्या सरकार है कोई है यार ये कलाम
सारे
हर वक्त ही अच्छा लगता है जी
सारे पसंद है
सारी पसंद ठीक है
जो भी आका की नात है वो पसंद है सल्लल्लाहु अलैहि वसल्लम
सही अशफाक भाई की आमद मरहबा और अल्लाह इन्हें सलामत रखे नजर बद से बचाए हमजा भाई हैं उकाड़ा से ठीक है जी अल्लाह बरकत दे अल्लाह आपको इसकी बेहतरीन जजा अता फरमाए कि आपने आज ये प्रोग्राम को 2000 में सिलसिले तक पहुंचाया आमीन अल्लाह करीम कबूल फरमाए अल्लाह ही पहुंचाने वाला है जी और दुआ फरमाए अल्लाह इखलास भी अता फरमाए जवाब जरूर दीजिएगा कि आपका सिलसिला 2000 होने तक का सफर कैसा रहा सफर कैसा रहा सफर तो सफर होता है अल्हम्दुलिल्लाह अल्लाह की रहमत से अच्छा काम हो रहा है दुआ फरमाए आप ये होता रहे काबे पर पड़ी जब पहली नजर क्या चीज है दुनिया भूल गया ये सुनाए सलमान भाई आपने अशफाक भाई को बुला करके बहुत अच्छा किया जज़ाकअल्लाह जी चलिए जी और भी कॉल्स भी हैं वो भी दे दे भाई
सलमान भाई आपको खुले आंख सल्लल्लाह कहते कहते का 2000 एपिसोड मुबारक हो नाद खान भाई से फरमाइश करना चाहता हूँ कि मुझे ये नाद सुना दे उनका मंगता हूँ
बड़ी मेहरबानी जी अशफाक भाई आपको भी बहावलपुर आए हैं सफर तो वैसे रहता है आपका
जी जी कई बार
बहावलपुर से आपने शायद गुड़ भी खरीदा था आपके पेज पर
वो तो रास्ते में खरीदा था गुजरते हुए
गुजरते
एक बार खरीदा था वो तजर्बा था बहरहाल
कैसा रहा तजर्बा
सही था
हमारे एक मलिक ने शहद भी खरीदा था जी
शहद नहीं लाना
शहद तो देखे मेरोज भाई
आप मेरा खाले
जब तक जिंदगी है शहद तो देखे आपने तो एक ही मर्तबा खरीदा हुआ है
प्रोग्राम
तो
और शहद ना हो ये कैसे होता
ये कैसे होता
ना वो कोई और शहद की कहानी है
नहीं ये लगता आपको नहीं पता
ये आप उसी पे जा रहे थे अभी
हाँ यकीनन वही है और आपने तो गुड़ लिया
जी
और हमारे मेहरोज भाई ने जो है ना ये शहद खरीदा
रस्ते में आए रहते हैं
हाँ जी और निगरानी शुदा से भी मैंने सवाल किया था आपसे भी कर रहा हूँ शहद बेचने वाले ने रेट बताया 8000 रुपए मैंने तो उसको पर माफी मांग ली उसे हम दोनों साथ ही थे
असली होगा बहुत खालिस होगा
अच्छा 8000 रुपए उन्होंने कहा जंगलात का शहद और बड़ा मतलब बाबू सर टॉप
अच्छा
बाबू सर टॉप के करीब थे या कहीं
बाबू सर टॉप
जी
बाबू सर टॉप ये गिलगित से पहले आता है ना
जी जी गिलगित से चिलास से पहले आता
लास्ट
गिलगित तो बहुत आगे है
इसको हमारे अमीन नाथ खान इसको बोलते हैं बाबू स्टॉप
चले जी तो आप मुझे बताएं कि वो 8000 रुपए किलो शहद
अच्छा
मेहरोज भाई ने कितने में खरीदा होगा अशफाक भाई
अगर आप एक मिनट फिर आप ये भी पूछिएगा कि क्यों खरीदा होगा ये आप कर दे सवाल
चले मैं इसका जवाब बाद में दूंगा लेकिन मेरे पास भी एक बंदा आया था 8000 का शहद किलो लेके
अच्छा
ठीक है वो मैंने कितने में खरीदा होगा वो एक बार पंजाब मरी में ऐसा हुआ तो फाइनली हमने दो चार इस्लामी भाई जो थे वो हमने 150 रुपए में खरीदा वो भी यूं खरीदा कि भाई जान छूटे
अल्लाह आपको सलामत रखे आप तो हमसे आ गई हर चीज
मैं करीब करीब पहुंच गए
नहीं आप आ गई
नहीं आप इन्होंने तो 600 रुपए में खरीदा ना जी
वो 150 में भी दे देता
अच्छा खरीद लिया आपने 150 रुपए
150 में खरीदा वो यूं खरीदा कि भाई ले पैसे जान छोड़ वो दे के गया और वो वाकई शहद क्या था बस बराए नाम था ये तो होता है दो नंबरी बहुत होती है
और मैंने भी हजरत की जान बचाने के लिए खरीदा
अच्छा
वो बंदा गेट पकड़ के खड़ा हुआ था और हजरत एक हाथ से गेट पकड़ा हुआ था उसने और एक हाथ से हजरत का हाथ पकड़ा
गाड़ी का गेट
हाँ और कह रहा था कि शेख साहब आपको जो है ना मैं ये तोहफा देकर ही जाऊंगा शेख साहब
पैसे नहीं दो बस तोहफा
ना ना वो तोहफा कीमत नहीं दे रहा था वो
वही मतलब ये भी तरीका है ना
हाँ
और मैंने भी नियत की हुई थी कि नहीं लेना
फिर आपने ले लिया बिला
नहीं, नहीं मैंने नहीं लिया
इन्होंने लिया
रोज मेरे दे दिया ना जी
क्या करें फंसे हुए थे निकालना तो
चलो वैसे रोज भाई तो भी। अगर आपको यूं पता होता कि यूं इसका इतना तज़किरा होगा तो क्या आप खरीदते
फिर मैं चार बोतलें खरीद लेता शायद
और दो चार साल तज़किरा
अल्लाह
पर वो बाद में खाया यूज किया कैसा रहा
नहीं नहीं वो तो खाने जैसा नहीं
अल्लाह की पनाह
वो क्या था शीरा था
कुछ अजीब सी चीज थी, शीरा भी होता तो खा लेते।
अच्छा, वैसे ये शहद खाया जाता है कि पिया जाता है?
खा भी सकते हैं, पी भी सकते हैं।
अच्छा,
रोटी के साथ इसको खा भी सकते हैं और वैसे पी भी सकते हैं।
वाह,
दोनों तरह के मामलात मौजूद है। मदीना तैयबा में जो है वो यमनी शहद जो इस उन्मान पर मिलता है, उसको आप रोटी के साथ कभी आप खाएं ना, रोटी और मक्खन के साथ खाएं तो मदीना मदीना मरहबा, अपना ही उसका एक मदीने का है तो फिर अच्छा ये यकीन। अच्छा, मैं यहाँ एक बात और करूँ, उस सफर में मेहरोज भाई ने एक बात कही थी, मैं वो बात भी कोट करता हूँ। मेहरोज भाई, एक ही बात नहीं
है, मेहरबानी है, बात। अगर वो इस जैसी नहीं है तो कर दें।
वो नहीं, इस जैसी नहीं, इस जैसी नहीं है। हम किलर माउंटेन जो है ना वो देख रहे थे, किलर माउंटेन नांगा पर्वत है ना।
अच्छा,
हाँ जी, वो देख रहे।
ओहो,
और जहां से हम देख रहे थे इशफाक भाई, वहां करीब अंगूरों की बेल थी, और अंगूरों की बेल थी और अंगूरों से लदी हुई थी।
अच्छा,
अंगूर की बेल बहुत फल देती है, किसी जमाने में हमारे घर में भी थी।
अच्छा,
हमारे वजीराबाद जो घर है करमाबाद, वहाँ हमारे दादा दादी वगैरह ने ये लगाई थी, और बहुत फल होता था उसके ऊपर, बहुत फल होता था। तो मेहरोज भाई ने वहाँ जो किलर माउंटेन को जब देखा तो इन्होंने कहा कि सलमान भाई, अगर ये नज़ारा कोई आरिफ बिल्ला देख रहे तो वो तो अल्लाह की मोहब्बत में फड़क उठे, तड़प उठे।
वाह,
तो बंदा जब आप देखें, इससे भी सीखने को क्या मिला, इससे सीखने को ये मिला कि ये पर्वत पहाड़, ये नज़ारे, ये सब्जा, ये झरने, ये चश्मे, ये देखकर बंदे को अल्लाह की याद आनी चाहिए,
बेशक
रब तबारक व तआला की याद आए और उसकी मोहब्बत दिल में क्या हो ये बढ़ती चली जाए। अफला यनज़ुरून इलल इबिल कैफ खुलिकत व इलस समाई कैफ रुफ़िअत, देखता जाए ऊंट को, देखे आसमान को, देखे और दिल में क्या है अल्लाह की मोहब्बत को बढ़ाए, अल्लाह नसीब फरमाए। आगे चलते हैं, कॉल लेते हैं।
मेरा नाम हाफिज मोहम्मद जहेब है, मैं भक्कर से बात कर रहा हूँ। इशफाक भाई से गुजारिश है कि ये कलाम सुना दे, कमली वाले मोहम्मद तो सदके मैं जा।
मरहबा,
सुभान अल्लाह
जी।
मोहम्मद महबूब तारीख पंजाब के शहर जड़ावाला से सिलसिला खुले आंख कहते माशाल्लाह मदीना मदीना। आज इशफाक भाई की आमद मतहबा, इशफाक भाई आप हमको ये कलाम सुना दो, मतहबा मदनी चैनल की क्या शान है, और इशफाक भाई क्या आपको पंजाबी जबान की समझ आ जाती है?
जी आ जाती है, अल्हम्दुलिल्लाह 90% तो आ जाती है। पंजाबी मेरी फेवरेट जबानों में से है, दादा पीर साहब की भी जबान है, बड़ी मीठी जबान है, बोलना नहीं आता। सलमान भाई बोलने के लिए मैं कोशिश करता हूँ लेकिन वो अल्फाज बन नहीं पाता। बोलना जो है वो एक बिल्कुल डिफरेंट शोभा है, समझना डिफरेंट शोभा है। मैं समझ पाया हूँ, जैसे इंग्लिश है
जी,
इंग्लिश भी समझ आ जाती है तकरीबन 90%,
माशाल्लाह।
लेकिन वही बोलते हुए बंदा जब तक प्रैक्टिस में ना हो नहीं कर सकता।
ठीक, सही जी, कॉल दे दे।
मेरा नाम हाफिज मोहम्मद फतेहुल्लाह कादरी अतारी है, मैं उकाड़ा से अर्ज कर रहा हूँ, जे ये कलाम सुना दे, ना दौलत ना माल और खजीने की बातें।
सुनाओ हमें बस मदीने की बातें। अशफाक भाई से ये सवाल है कि आपको अमीर अहले सुन्नत की कौन सी अदा पसंद है, जवाब इनायत फरमाए और जरूर इनायत फरमाए।
कैसा मुश्किल तरीन सवाल है, मैं क्या बयां करूं, कौन सी अदा पसंद नहीं, हर अदा पसंद। पीर साहब
पसंदीदा अदाओं में से किसी एक का
कहते ही इसे है कि हर अदा पसंदीदा।
वाह 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 वाह,
अकीदत तो यही है ना।
मरहबा,
जिससे मोहब्बत है फिर उसकी तो हर अदा पसंद है,
माशाल्लाह।
निगरान शुरा के कुछ जुमले मेरे जहन में आ रहे हैं, मैं ऑन एयर नहीं कहूंगा। पीर साहब की तो फिर हर अदा पसंद,
मदीना मदीना मरहबा माशाल्लाह। किसी एक का जिक्र कर दें अगर अच्छी अदाओं में से।
बुनियादी तौर पर अमीर अहले सुन्नत की जो शरीयत की पाबंदी है,
वाह,
कहीं भी हो, कैसी भी सिचुएशन में हो, शरीयत की पाबंदी पर कोई कंप्रोमाइज ही नहीं है, तो इसी में सारा मजहब, सारा दीन, सारे अखलाकियात आ गए।
ऐसे ही
आपकी मुस्कुराहट भी आ गई, आपका दर्स और तदरीस का सिलसिला आ गया, इल्म आ गया, उलमा से मोहब्बत आ गई, नमाजों की पाबंदी आ गई, सब कुछ आ गया, शरीयत की पाबंदी पर कंप्रोमाइज नहीं, इस बंदे ने कभी नहीं होने दिया, कोई कंप्रोमाइज नहीं, शरीयत और सुन्नत की पाबंदी।
जी, शरीयत, सुन्नत, अकीदा,
सीधा
अमल, सब बिल्कुल एक्यूरेट, और जो आएगा वो भी इंशाल्लाह क्या हो जाएगा, अकीदे में भी, अमल में भी, अखलाक में भी, और किरदार में भी क्या होगा, एक्यूरेट होता चला जाएगा
इंशाल्लाह।
अशफाक भाई, क्या आपने माजी की यादें प्रोग्राम में शिरकत की है? نواب شاہ سے میسج پوچھا گیا جی.
جی الحمدللہ.
چلیں جی, یہ
ہر جمعے کو عشاء کے بعد نگران شورا مولانا عمران اتاری صاحب یہ پروگرام فرماتے ہیں, ایک بار سعادت ملی تھی.
ٹھیک ہے جی. یہ کہہ رہے ہیں کہ جی آپ نے جو حمد پڑھی ہے اور آپ کی لکھی ہوئی ہے اس کے کم از کم دو اشعار یہ ضرور سنائے جائیں. ٹھیک ہے جی, اللہ برکت دے آپ کو. باقی جی اشفاق بھی بہت سارے میسیجز ہیں
جی,
یہ ابھی جتنے میسیج میں نے پڑھ لیے ہیں اس سے نیچے 26 میسیج یہ بتا رہا ہے کہ ابھی اور کیو میں جو ہے یہ لگے ہوئے ہیں
ماشاء اللہ.
تو کچھ کلام سنائیں.
صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. رب ہے میرا جو سب ہے میرا, جس سمت وہ ذیشان گیا ساتھ ہی منشی رحمت کا قلم دان گیا, I don't know.
پہنچے جانو دل گو شو شو فرت سب چلتے رضا تارا تو سامان گیا تم نہیں چلتے رضا تارا تو سامان گیا نعمتیں بانٹتا چیتمت
شاک بھائی آپ بھی ماشاءاللہ کلام لکھ رہے ہیں اللہ کی رحمت سے. کتنے کلام لکھ چکے ہیں تقریباً؟
یاد نہیں ہے.
یاد نہیں. اچھا کلام جو ہوتے ہیں ویسے ان کے مختلف جو ہے انداز بھی ہوتے ہیں, مخمس بھی ہوتے ہیں, مسدس بھی ہوتے ہیں, یعنی جس کے پانچ مصرے ہیں اس کو مخمس کہتے ہیں, جس کے چھ مصرے ہوں اس کو مسدس کہتے ہیں,
آٹھ والا مسمن بھی ہوتا ہے.
مسمن بھی ہوتا ہے
جیسے زمین و زمان تمہارے لیے.
جی تو یہ آپ یہ فرمائیں کہ آپ نے کس کس طرح کے جو ہے وہ کلام لکھے, کوئی مخمس مسدس یا مسمن کوئی ہے جی؟
ہم نے تو سمپل ہی لکھے, سادہ ہی لکھے. یہ تو بڑوں کا کام ہے. میں تو سچی بات ہے کہ مستقل نہیں لکھتا, بہت ضرورتاً ریئر لکھا ہے اور آتا بھی نہیں ہے, ابھی تو سیکھ رہا ہوں.
اللہ برکت دے آپ کو. آج بھی بندے کو کرنی چاہیے اور یہ اچھی بات ہے. اللہ برکت دے آپ کو. کیسے ویسے آپ لکھ لیتے ہیں کلام؟ کوئی کہیں مطلب کسی جیسے پرفضا مقام پر بیٹھے ہیں, قلم ہاتھ میں ہے اور کاغذ بھی جو ہے وہ پاس ہے اور بندہ جو ہے وہ تخیل میں ڈوبا ہوا ہے, کیا کوشش کرتے ہیں؟
میں نے نوٹ کیا ہے کہ جب نیند نہیں آ رہی ہو تو زیادہ مجھے اشعار کچھ آتے ہیں ذہن,
اللہ
لیٹے لیٹے بن جاتے ہیں, جانتے ہیں کبھی تو فٹافٹ میں نوٹس میں لکھ لیتا ہوں.
صحیح.
یوں زیادہ تر ہے. باقی مقام مکان کا میں نہیں سمجھتا کوئی ایسا تعلق ضروری ہو. اصل تو جب ذہن متوجہ ہو کسی مفہوم کی طرف اور پھر وہاں سے جاری ہو عطا بھی, کیونکہ ہم جو لکھ رہے ہیں وہ تو اللہ پاک کی رضا والا عمل ہے, تو وہیں سے عطا جاری ہو تو پھر اشعار بنتے ہیں. ہاں بہرحال توجہ پوری چاہیے شاعری میں. جیسے کہ آپ سمجھے کہ اگر کوئی شاعر ہے اور اشعار بنا رہا ہے تو اس کا وجود آپ کے پاس ہوگا لیکن دماغ نہیں ہوگا, وہ بالکل محو ہے, وہ گم ہوگا تبھی شعر بنتا ہے. شعر جو ہے وہ ڈبل مائنڈیڈ نہیں بن سکتا.
صحیح.
شعر کے لیے اب ہو سکتا ہے کوئی ماہرین ہو جو چلتے پھرتے بھی بناتے ہوں کچھ کام کرتے ہوئے بھی, ورنہ شعر و شاعری کے لیے بالکل توجہ بہت ضروری ہے تبھی بنتا ہے. امیر علیہ سنت بھی اس کا اظہار فرما چکے ہیں چند بار. تو یوں ہوتا ہے کبھی
شعر آپ نے فل بدی ذہن میں آ گیا ہو اور شعر ترتیب پا گیا ہو.
فل بدی مدنی مذاکروں میں ہوتا ہے جب امیر علیہ سنت کوئی بات فرما رہے ہیں اور اس دوران کوئی مفہوم کا شعر نہیں مل رہا تو چند بار جو ہے وہ لکھ کر پڑھ دیا ہے. ابھی پچھلے دنوں جب افتتاح بخاری کی محفل تھی تو اس میں میں نے ایک شعر پڑھا تھا سچ کے موضوع پر.
صحیح.
تو اس وقت امیر علیہ سنت نے بڑا پسند فرمایا تھا.
واہ واہ.
اور اس پہ وضاحت بھی پہلے پوچھا کہ اس میں آپ نے صدیق کا ذکر کیا ہے تو کیا مطلب ہے؟ میں نے فرمایا آپ ہی بتائیے. کہنے نہیں آپ نے لکھا ہے آپ بتائیں. اور پھر آپ سمجھ بھی گئے کہ ہاتھوں ہاتھ لکھا ہے تو بتائیے. تو میں نے کہا نہیں آپ ہی بتائیے. پھر آپ نے بتایا کہ صدیق سچے کے معنی میں بھی آتا ہے اور صدیق اولیاء کی سب سے اعلیٰ قسم بھی ہے. تو اس میں شاعر نے یہ دعا کی ہے کہ یا اللہ مجھے سچا یعنی وہ صدیقیت والا مرتبہ عطا فر. وہ ہاتھوں ہاتھ بنا تھا لیکن وہ یاد تھوڑی رہتے ہیں. پھر میں نے لکھا تھا, میں آپ کو پیش کرتا ہوں.
بالکل مہرول.
وہ جو ہے نا یہ ہو جاتا ہے. اب وہ بھی بات یہی ہے نا کہ آپ اتنی بڑی بارگاہ میں بیٹھے ہو تو
وہاں سے بھی
وہاں سے وہ عطا ہو جاتے. یہ شعر تھا.
جی.
اچھی اچھی نیتیں کرنے کی دے ستاب. توفیق تو ہاں
پڑھا کیسے تھا آپ
نے؟ پڑھ دیتا ہوں. اچھی اچھی نیتیں کرنے کی دے توفیق تو. موضوع بھی یہی تھا کیونکہ انما الاعمال بالنیات حدیث تھی اور پھر سچائی اور خلوص پر بات چل رہی.
نیت بھی سچی ہو
تو میں نے عرض کیا اللہ پاک کی بارگاہ میں کہ اچھی اچھی نیتیں کرنے کی دے توفیق تو. اور پھر 10 شوال بھی تھی تو عرض کیا از پائے احمد رضا مجھ کو بنا صدیق تو.
واہ واہ واہ.
تین اشارے بھی ہیں اس میں.
مرحبا.
پہلی حدیث, دوسرا مفہوم عنوان سچ پر آ گیا تھا, اور تیسرا 10 شوال تھی.
واہ.
تو تینوں کا اس میں احاطہ
کر لیا
ہو گیا.
واہ واہ واہ.
کر کیا لیا ہو گیا.
اللہ یبارک, اللہ یبارک, اللہ برکت دے. سچائی کے کچھ فوائد میں چاہوں گا ایاز بھائی یہ بھی آپ بتائیں.
نبی پاک صلی اللہ علیہ وسلم نے اس کے بے شمار فوائد ارشاد فرمایا. ان میں ایک حدیث شریف بہت خوبصورت کہ نبی پاک صلی اللہ علیہ وسلم ارشاد فرمایا ان الصدق يهدي الى البر وان البر يهدي الى الجنه, کہ بے شک سچائی جو ہے انسان کو نیکی کی طرف لے جاتی ہے اور نیکی جنت میں لے جاتی ہے. پھر نبی پاک صلی اللہ علیہ وسلم ارشاد فرمایا کہ بندہ برابر جو ہے بندہ مومن سچ بولتا رہتا ہے, بولتا رہتا ہے, بولتا رہتا ہے, حتیٰ کہ وہ اللہ رب العزت کے ہاں صدیق لکھ دیا جاتا ہے. پھر فرمایا جو بندہ جھوٹ بولتا ہے تو جھوٹ اسے فجور کی طرف لے جاتا ہے اور فجور اسے جہنم کی طرف لے جاتا ہے. اور بندہ بار بار جھوٹ بولتا رہتا ہے حتیٰ کہ وہ اللہ رب العزت کے ہاں جھوٹا لکھ دیا جاتا ہے. تو لہٰذا سچ بولیے, سچ بولنے کی عادت اپنائیے کہ سچ بولنے سے ایک تو انسان نیکوکار بن جاتا ہے, دوسرا اس کی عادات اچھی ہو جاتی ہیں, اور جو اللہ رب العزت کے ہاں صدیق لکھ دیا جائے تو اس کا خاتمہ اچھا ہو جاتا ہے. اور آپ دیکھیے اپنے ہوں یا غیر ہوں, وہ سچے لوگوں کو پسند کرتے ہیں. اچھا بعض اوقات ہمارے زندگی کے اندر ایسے لمحات آتے ہیں کہ ہمیں سچ بولنا مشکل لگ رہا ہوتا ہے اور سچ سے ہٹنا جو ہے وہ آسان لگ رہا ہوتا ہے. یہ بالکل ایسا ہی ہے کہ جیسے کوئی شخص ریت پر اگر عمارت بنائے تو وہ کھڑی نہیں رہ سکتی, اسی طرح اگر کوئی شخص جھوٹ بول کر کے فی الوقت اپنے آپ کو بچا لے لیکن بہرحال کہیں نہ کہیں جا کر کے اس کی زندگی کے اندر خرابیاں اور پریشانیاں تو آتی ہیں. تو اللہ رب العزت ہمیں سچ پر استقامت عطا فرمائے, سچ کی برکت عطا فرمائے.
آمین. ماشاءاللہ. اللہ دعوت اسلامی کے دینی ماحول سے وابستہ رہتے ہوئے ہمیں اچھے کام کرنے کی سعادت نصیب فرمائے.
آمین.
آمین. پروگرام کا وقت جو ہے وہ اختتام پذیر ہے. انشاءاللہ اشفاق بھائی صلوات و سلام پڑھیں گے. اللہ تبارک و تعالی ہم سب کو عافیتوں اور رحمتوں کے سائے میں رکھے.
آمین.
جھوٹ سے بچائے.
آمین.
اور اللہ تعالی ہمیں ہماری نیتوں میں بھی سچا بنائے.
آمین.
ہمارے ارادوں میں بھی سچا بنائے.
آمین.
اور ہمیں زبان سے بھی سچ بولنے والا بنائے, اور دعاؤں کی قبولیت کے لیے اور مستجاب الدعوات بننے کے لیے بھی جو چیز بنیادی طور پر بیان کی گئی ہے وہ ہے عقل حلال اور صدق مقال. کھائے تو حلال کھائے, بات کرے تو سچ بات کرے, اللہ دعائیں بھی قبول فرمائے گا.
آمین.
بلکہ مستجاب الدعوات بنا دے گا. اور سچ بولنے والا جو بندہ ہوتا ہے اس کے دل پر اللہ تبارک و تعالی جو ایک الہام فرماتا ہے یہ بھی کیا ہوتا ہے, سچائی پر مبنی ہوتا ہے. وللہ الحمد والشکر. اللہ پاک ہمیں اپنی رحمت کے سائے میں رکھے اور اچھے کام کرنے کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. صلی اللہ علیہ وسلم.
یا شفیع الورا سلام عليك نبي الهدى سلام عليك يا شفيع الورى سلام عليك يا نبي الهدى سلام عليك سيد الأنبياء سلام عليك خاتم الأنبياء سلام عليك سيدي يا حبيبي مولاي سيدي يا حبيبي مولاي لك قلبي فدا سلام عليك يا شفيع الورى سلام عليك يا نبي الهدى سلام عليك سيد الأنبياء خاتم الأنبياء سلام عليك سيد الأنبياء سلام عليك خاتم الأنبياء سلام عليك.